आज श्री राम जन्म जयंती उपलक्ष्य में जो इस कंजूह के द्वारा आयोजित कथा सत्र का दूसरा दिवस है, आज आप लोग जो भी उपस्थित हैं सभी को मैं विशेष स्वागत करता हूं। हरे कृष्ण। तो कल हम लोग चर्चा कर रहे थे कि किस प्रकार विश्वामित्र के संरक्षण में भगवान भगवत कुमार श्री भगवान राम और लक्ष्मण मिथिला पहुंच चुके हैं। जानकी स्वयंवर का निमंत्रण पाकर के ऋषि मुनियों के साथ विश्वामित्र चले हैं, उनके साथ राम लक्ष्मण भी पधारे हैं। तो विश्वामित्र का मिथिला प्रवेश का शुभ समाचार पाकर के मिथिलापति विदेहराज जनक, जिनका नाम शिरध्वज था, उन्होंने सपरिकर पुरोहित के साथ आकर के उनके विशेष स्वागत करते हैं और ऐसे सुंदर रूप संपन्न दो कुमार को देख करके उनके बारे में जिज्ञासा करते हैं। तो महर्षि विश्वामित्र श्री राम और लक्ष्मण के परिचय देते हैं कुल सहित, और उसके बाद में ये भी सतानंद पुरोहित आदि से मिलते हैं एक दूसरे से, उनको बताते हैं कि आते समय रास्ता में किस प्रकार उन्होंने अहल्या के उद्धार भी किए। जो निमि वंश के पुरोहित थे जनक जी के, सतानंद जी, ये अहल्या के पुत्र थे गौतम अहल्या के। तो आपने मां की ओर उद्धार सुन करके वो बड़े प्रसन्न हुए, तो उन्होंने बड़े विस्तृत रूप से महर्षि विश्वामित्र के चरित्र वर्णन कर रहे हैं कि विश्वामित्र किस प्रकार एक क्षत्रिय थे, बहुत बड़े राजा थे, बड़े प्रतापी, और किस प्रकार उनका ब्रह्मर्षि वशिष्ठ से झगड़ा हुआ। उन्होंने जंगल में गए थे और उनके आतिथ्य स्वीकार किए वशिष्ठ जी के। वशिष्ठ जी के पास एक कामधनु गाय था, कामधनु गाय के सहायता से उन्होंने संपूर्ण पात्र मंत्री परिषद को इस प्रकार समुचित आतिथ्य किए, संतुष्टि किए। महाराज विश्वामित्र सोचे कि हम तो इतने बड़े राजा होकर के थाट बाट के इतना तो खान पान हम नहीं कर सकते, इतना बढ़िया सुंदर व्यवस्था, ये जंगल में रहता है, भीख मंगे ब्राह्मण है, कुछ है ही नहीं उसके पास, झोपड़ी में रहता है, ऐसा खान पान, ऐसे व्यवस्था, ऐसे आतिथ्य तो हम राजा लोग नहीं कर पाएंगे कैसे। पता लगाए तो पता चला उनके पास एक कामधेनु गाय है जिनके सहायता से इस प्रकार उन्होंने किए। तो राजा के मन में लगा कि तो राजा के पास होना चाहिए, उन लोग के पास क्या होगा, तो वैरागी है, इतने प्रभावशाली गाय से इतने लाखों लोग इस प्रकार तृप्ति कर पाते हैं तो हमारे पास होना चाहिए। तो राजा थे अपना ढीट में, बोले जाकर के विश्वामित्र को बोलो, वशिष्ठ को बोलो गाय मुझे दे दे। महर्षि वशिष्ठ बोले मैं कैसे दे सकता हूं, गाय मेरा पास है और मैं तो नहीं दे सकता हूं। तो उन्होंने आपने क्षत्रिय स्वभाव के अनुरूप राजा थे, अपने घमंड था, बलपूर्वक छीन कर ले जाना चाहा, बलपूर्वक लेना चाहा। तो गाय आकर के वशिष्ठ से पूछी आप मुझे क्यों छोड़ना चाहते हैं, मैं आपको छोड़कर जाना नहीं चाहती हूं। मनुष्य को छोड़ करके जितने इतर प्राणी है उनमें से श्रेष्ठ गाय है, उनको अगर सही सेवा संबंध उनके साथ इसे प्रेम रखा जाए तो उन्होंने भी मनुष्य जैसा ही व्यवहार करते हैं, वो भी छोड़कर जाना नहीं चाहते। राजा के पास यद्यपि बहुत सुंदर गौशाला होगा, बहुत सुंदर व्यवस्था होगा, लेकिन वो जाना नहीं चाहते, बोलना मैं आपके पास रहना चाहते। तो वशिष्ठ बोले मैं क्या कर सकता हूँ, मैं तो एक इसी ब्राह्मण हूँ, जंगल में ये राजा है, सैन्य शक्ति लेकर बलपूर्वक लेना चाहता है, अगर आप कुछ कर सके तो करो ना, आप आदेश दीजिए, ऐसा क्या है, वो राजा हो तो उनका घर में है, यहां थोड़ी चलेगा। तो वशिष्ठ जी की अनुमति प्राप्त करके कामधेनु गाय ने उनके कई हजारों प्रशिक्षित सैनिकों को, उन्होंने अपने सैनिक सृष्टि किया, अपने शरीर से सैन्य शक्ति सृष्टि करके उनको मार भगाया, भाग कर चले गए। उनके 100 पुत्र थे, विश्वामित्र के 100 लड़के थे, वशिष्ठ जी के 100 पुत्र थे, दोनों के सेंचुरी वाले हैं। तो उन्होंने आए लड़ाई करने के लिए, लेकिन हार गए। तो उनको लगा ऐसे नहीं होगा, तपोबल महाबल, तपस्या करके बल प्राप्त करना पड़ेगा, इस बल से नहीं होगा। तो उन्होंने तप करने गए, कठोर तप किए, भगवान शंकर को प्रसन्न किए, उनसे दिव्यास्त्र प्राप्त किए, दोबारा आकर लड़ाई की, फिर हमला किया। हमला किया हो तो वशिष्ठ जो अकेले थे, अकेले तभी से ना गाय को ले जा रहे थे, गाय अपने पावर से प्रोटेक्ट किया, अभी तो वशिष्ठ है अकेले, गौशाला में पता ही नहीं। तो वशिष्ठ ऋषि अपने ब्रह्मदंड के द्वारा उनके दिव्यास्त्र को समन कर डाले, नाना प्रकार दिव्यास्त्र प्रयोग किए, खूब दंड करके लड़े, लेकिन महर्षि वशिष्ठ के ब्रह्मर्षि वशिष्ठ के पास केवल उनके ब्रह्मतेज के द्वारा उनसे समस्त शक्ति समस्त दिव्यास्त्र को पराहत कर दिए। उसको देख करके बड़े लज्जित हुए विश्वामित्र, बोले ठीक, क्षत्रिय बल को ठीक, सारे सैन्य शक्ति सारे परिकर बाहुबल अस्त्र शस्त्र बेकार, अरे तपस्या करके शंकर को प्रश्न करे, सारे दिव्यास्त्र भी इकट्ठा किया, वो भी कुछ काम के नहीं है, अरे ब्रह्मा जी बेकार ठीक है। वो लज्जित होकर वैष्णव बोले ना, आप क्षत्रिय नहीं बने, ब्राह्मण बनना है। अरे ब्राह्मण बनने के लिए तुले और जाकर के घोर तपस्या किए, उस तपस्या में कई बार विघ्न हुआ उनको, रंभा मेनका कई बार, लेकिन हताश नहीं हुए। कई हजारों साल के तप पानी फिर जाने के बाद ही फिर भी करते थे, इतने बदला लेने का स्वभाव क्षत्रियों के अंदर होता है। कई बार मर के जन्म होना पड़े फिर भी नहीं छोड़ेंगे, बदला लेना चाहेंगे। तो उन्होंने तपस्या करके बार बार असफल होने पर भी नहीं छोड़ रहे थे, बारम्बार किए। अंततः एक बार ऐसे तो हुआ, झगड़ा होकर के एक नूतन स्वर्ग सृष्टि कर डाले उन्होंने त्रिशंकु के लिए, लंबी कथा है, जो भी हो उसके द्वारा उनको तपोबल क्षय हो गया, फिर दोबारा तप किए कई हजार, कई बार इस प्रकार होने पर भी नहीं छोड़े। इसी कहते हैं किसी भी काम में अगर उत्साह और धैर्य रहे, बारंबार करे तो सफलता अवश्य होगा। कितनी बार असफल होगा नहीं छोड़ते। अंततः ब्रह्मा जी भी आकर बोले, भैया तू ब्रह्मर्षि हो गया, मैं मान सर्टिफिकेट कर देता हूँ, सर्टिफिकेट लो, हो गया तो डिग्री दे देता हूँ, जा और छोड़ दो। ब्रह्मा जी से वर मांग लिए, मुझे ब्रह्मर्षि बना दो, सर्टिफाई करो मुझे। ब्रह्मा जी बोले ठीक है, कर दिया। तो उन्होंने फिर गए आप वशिष्ठ जी के पास, क्योंकि उनके साथ चैलेंज उनके साथ है, जाते आइए राजर्षि आए, अरे सर्टिफिकेट दिखाए, मैं ब्रह्मर्षि हूं। बोले सर्टिफिकेट क्यों पूछता है, तू राजर्षि है। फिर वापस के बोले मुझे स्वीकार नहीं करना है, फिर सब करने बैठे। फिर ब्रह्मा जी बोले फिर क्या परेशानी है, ना वो मान नहीं रहा है ना, मैं क्या कर सकता, मेरे तरफ से तो मैं सर्टिफाई कर दिया, अथराइज सर्टिफिकेट दिया तुम्हें, वो नहीं मानने ना, वो मेरा तो वही मानना चाहिए, आप बोलने से क्या होगा, आपसे कोई मान वो माने ना, जाकर उनको पूछे क्यों नहीं मानता है। तो बारंबार आते थे, उनको वशिष्ठ स्वीकार नहीं करते थे और आदर से करके सुन, तो उनके साथ लड़ाई करके उनके 100 पुत्र को मार दिए थे वशिष्ठ जी के, लेकिन फिर भी वशिष्ठ स्वीकार नहीं करते थे। यद्यपि तपस्या करके ब्रह्मा से वर प्राप्त आशीर्वाद प्राप्त करके महर्षि पद को प्राप्त करने के बाद भी स्वीकार नहीं करते थे। तो एक दिन क्रोधित होकर के ईर्ष्याल होकर के बोले, सोचे जो होगा सो होगा, और मसीह बनाने तो उनको नहीं छोड़ूंगा, मार दूंगा, कैसे मारूंगा, सामने जाने से हार जाता हूं, उनका तेज बड़े प्रभाव है, सामने हर प्रकार प्रयास करके हार गया, मैंने पूरे शक्ति ही मेरा विनाश हो गया, कुछ नहीं कर पाता हूं, दिन में नहीं रात मार दूंगा, सोते हुए मदद कर रहा हूं। इतने ईर्ष्या जब आपने प्रतिशोध के बल आपने अहंता को पोषण करने के लिए जब जिद्दी उठता है क्षत्रियों का, तो यहां तक सोते समय मर्डर कर डालूंगा, छिप करके रात में आपने अस्त्र को बिल्कुल बजा करके धार करके जा करके वशिष्ठ जी के जो कुटिया है उनके पास एक पेड़ में छिप करके बैठे, और रात को सो जाएंगे, वो पति पत्नी वशिष्ठ अरुंधति मार डालेंगे, गला काट दूंगा, सोते छिप करके बैठे थे, सुजुग को फेंका कर रहे थे। उस दिन सौभाग्य से अरुंधति जी वशिष्ठ की पत्नी उनको कुछ बना रहे थे खाने के लिए, तो खाने में उनको स्वाद नहीं आ रहा था रात में, तो बोले उसे नमक नहीं डाला, नमक कहां से आएगा, घर में है ही नहीं, आप तो स्वीकार को देंगे ना, ऐसा करो इसके साथ थोड़ा सा नमक होना चाहिए, तो नमक कहां से लाओ, तो मांग कर कहां से मांग कर लाओ ना, विश्वामित्र के मांग लाओ, विश्वामित्र का आपके जन्मजात शत्रु है, बच्चे पड़े उनसे मांग कर रहे ना, है ठीक है लेकिन फिर भी मांगने से देगा, ऐसा बात नहीं, या कहो मुझे जरूरत है देगा। तो बोले कैसे, ये तो इतने प्रयास करके वर्षों तपस्या करके ब्रह्मा जी से वर प्राप्त करके फिर भी आप उनको नहीं मानते, आपने प्रतिशोध की तरह से आपने बड़े शत्रु बनकर बैठे। बोला ठीक, मतलब मैं ऐसा नहीं कि मानता, ब्रह्मा जी ने जो सर्टिफाई कर दिए तो तपोबल से तो हो गया, लेकिन एक कमी उसका अंदर है, इसी की वजह से मैं स्वीकार नहीं करता हूं। क्या ना, उनके अंदर अभी भी अहंकार है, गर्व है, मैं ऐसा हूं, वो नम्रता नहीं है। जिस दिन इस नम्रता उनके अंदर आ जाएगा, ब्राह्मण के सबसे पहले गुण है सहनशीलता दया, ये गुण उनके अंदर नहीं है, जबरदस्ती कैसे होगा, नहीं तो मैं उसको मानता हूं, प्रकांड तपशक्ति है उसके पास, सब कुछ है, लेकिन केवल एक गुण की कमी है, बाकी कोई कमी नहीं है उनके पास। इतनी प्रशंसा किए विश्वामित्र, खूब प्रशंसा किए अपनी पत्नी के साथ, रात में अपने पत्नी के सामने उनके सारे बड़ाई कर रहे थे, तो उनको वशिष्ठ सब सुन रहे, विश्वामित्र सब सुन रहे थे बैठ करके, उनको इतने ग्लानी हुआ, बोला देखो मैं उनको मारने के लिए पढ़ा हूं, वो मुझे इतना पसंद कर रहे हैं, प्रशंसा सचमुच मेरे अंदर गुण तो है नहीं, जबरदस्ती में सर्टिफिकेट ले गया धमका धमकी करके, लेकिन गुण तो मेरे पास है ही नहीं, सत्य बात तो कह रहे हैं, धी के मुझे ये तपस्या करके क्या फायदा है, तप करके गुस्सा करके मैं जो डिग्री प्राप्त किया, जो प्राप्त किया वो तो नम्रता नहीं दिया, इसलिए जो बहुत ज्यादा तपस्या करते ना वो क्रोधी हो जाते हैं, तो मैं तो उसको जीत नहीं पाया, मेरे अंदर दया सहनशीलता आदि गुण नहीं आया। तो वशिष्ठ जी का इस प्रकार उनके प्रति सम्मानजनक बात, उनके गुण सुन करके इतने दुखी हुए, ग्लानी किए, खेद किए, बोले मैं बहुत बड़ा गलती कर रहा हूं, ऐसे बड़े महापुरुष को जो मुझे सचमुच सुधारना चाहते हैं, सही प्रकार से सुधारना चाहते हैं, मैं उनको मारना चाहता हूं, ठीक है मुझे, और उनको बड़े ग्लानी हो गए, क्या करूं, अब तो उसको मानना तो नहीं चाहिए, लेकिन ये जो मैं अपराध किया हूं उससे कैसे माफ करूं, बोले नहीं माफी मांगना पड़ेगा, कैसे माफी मांगू, जाने के लिए मन नहीं करता, मैं इतने बड़े उनके कंपिटेंट हूं, कैसे जाऊं कैसे जाऊं। मन में कभी इच्छा नहीं हो रहा था, लेकिन वो बेचैनी करने डाला उनको। तो अंततः उन्होंने उठ करके उस निर्जन रात्रि में जाकर के फिर उनके कुटिया के उठे, पूछे जाकर धड़ाम से उनके चरण में गिरे। गिर के रोते रोते बोले कि ऐसा ऐसा बात है, मैं आया आपको मारने के लिए, लेकिन मैं आपसे सुना आप ऐसे कहते हैं, और मेरे तपस्या मेरे ये सर्टिफिकेट सबको मैं छोड़ दिया, आप मुझे क्षमा कर दीजिए, मैं किसी के लायक नहीं और मुझे मन में कोई आशा नहीं बनने के लिए, छोड़ दीजिए मुझे आप क्षमा कर दीजिए, इतने हजारों लाखों साल मैं जो किया तपस्या कर का विरुद्ध, आप मुझे क्षमा कर दीजिए बस, और मुझे कुछ इच्छा नहीं। इस प्रकार के चरण के पढ़ के जो क्षमा प्रार्थना किए तो बस से तुरंत आइए ब्रह्मर्षि बोले, अब ब्रह्मर्षि ना बोले आप हजारों हजार साल तपस्या तो किए थे, लेकिन ये नहीं किए थे, तप करके घमंड को पोषण किए थे जरूर, ये एक मिनट में घमंड निकल जाए, आंसू पानी बहकर बह जाए, ऐसा नहीं किए थे, अब निकल गया सारे आपका, अब आप हो गए योग्य ब्रह्मर्षि के लिए। तो इस प्रकार उनको ब्रह्मर्षि पद दिए थे। सचमुच अगर हम सही बनना चाहते हैं तो अपने तथाकथित पोस्ट पोजीशन अहंकार जो हमारे पास सामर्थ्य है उसको लेकर के मन में जो गर्व पोषण करते हैं, इसके द्वारा कभी आगे नहीं बढ़ सकते। वृंदावन में आप लोग सा देखे होंगे मंदिर है, लाला जी मंदिर को देखें, लाला बाबू मंदिर कहते हैं, बहुत पुराना मंदिर है, लोई बाजार से थोड़े आगे गोपनाथ बाजार कर जाएंगे तो रास्ता आता है, विशाल लाल पत्थर के बना हुआ बहुत विशाल मंदिर है। इस मंदिर को जो बनाए थे एक सेठ जी, लाला सेठ थे बंगाल के, उन्होंने बनाए थे, ज्यादा पुराना नहीं है, फिर भी 200-250 साल के पुराने की बात है। तो इसे घटना हुआ था, सत्य घटना था कि लाला जी जो थे उनका बहुत बड़ा कारोबार था ब्रिटिश गवर्नमेंट के टाइम में, इतने बड़े जमींदार थे, उनसे राजा भी लोन लेते थे, इतने बड़े धनी थे वो। और भगवान जिसको जैसे कई कॉम्पिटेंट तो होते, उनका एक कॉम्पिटेंट भी था और दूसरा सेठ, ये लाला सेठ दूसरा के सेठ था, वो भी ऐसे समाप्त संपत्तिवान था, दोनों ही बंगाल के थे और दोनों का अंदर हमेशा कंपटीशन होता था, इतने कंपटीशन होता, इतने होता था कंपटीशन, कोई किसी को देख नहीं सकते, सैकड़ों केस चलता था अदालत में एक दूसरे के विरुद्ध में, कई प्रकार के एक दूसरे से हमेशा बैर विरुद्ध रख करके 50 साल से एक दूसरे के बैर चल रहा था, कई केस चल रहा है, कई बड़े बड़े वकील लगे हैं, उनका भी एक दूसरे को टांग खींचने के लिए पूरी प्रयास में लगे हुए थे 50 साल बीत गया, कोई किसी को देख नहीं सकते, ये प्रसिद्धि है पूरे बंगाल से लेकर जो जो बड़े बड़े स्थान जो उनको परिचित हुए सब जानते हैं दोनों का, ऐसे विरोधी है दोनों का। तो एक दिन वो लाला जी गंगा के किनारे उनका कोठी था, बैठ करके हुक्का पी रहे थे, पुराने जमाने की बात है, तो बाजू में एक नौकरानी के घर था, वो कहीं काम करने गई थी, उनके बेटी को कह गई थी कि ये काम कर देना, तूने गोबर का कुछ कंडा बनाना था, कुछ करना था, वो नहीं किया, वो आकर पूछा कहना कि अब तो धूप चला गया, अब बेला चला गया, अब क्या करेगा, अब तो नहीं होगा, जब बनाने वाला था गोबर को सान करके मंगाते ना गोल गोल कार्डन केक बनाते, तो नहीं किया, अब तो नहीं बनेगा सामान, अब धूप भी चला गया, वो भी सूख गया, वो नहीं बनेगा। तो वो उनको बोला था जब समय पर नहीं किया, वेल चला गया, टाइम चला गया, नहीं होगा, ये बात उनके कान में पड़ा जो सो रहे थे, यही शब्द उनको चेतावनी दिया कि टाइम चला गया, नहीं कर पाया। बोले अरे मेरा टाइम चला गया, मैं कुछ नहीं कर पाया, मनुष्य शरीर ऐसे ही बूढ़े हो गया, अभी 50 साल उनके साथ झगड़ा करते करते गया, कुछ धर्म कर्म कर नहीं पाया, تو ان کو اتنے ٹھیس پہنچا تو انہیں دوسرے دن ہی ورنداون آ گئے. تبھی زمانے میں جدید بھی کوئی ٹرین کار ویوستھا نہیں تھا, سواری پالکی میں چڑھ کر کے ان کو لوگ اٹھا کر کے لے کر آئے. بڑے سیٹ تھے, آ کر کے بولے میں مندر بناؤں گا. تو ان کے ایک گرو جی تھے جو نہیں رہتے تھے برج میں, بڑے ویراگی سنت تھے. مندر وشال بنائے ان کا, جب مندر بنا تو ان کا بھی کوٹھی بنا, جو دوسرا کمپیوٹر تھا بولا ہم بھی بنائیں گے, اور کچھ کمی تو جہاں تہاں لگتے ہیں وہ بھی وشال کوٹھی بنائے. ان کا کوٹھی بھی ہے بنا انہیں آج کل ان پر جو ویرودھی تھے. تو مندر بہت بڑا افسر بنا کر کے جو مندر پرتشٹھا کرنے کے لیے وچار کر رہے تھے, تو ان کے گرو جی کو بلائے. وہ بولے مندر پرتشٹھا نہیں ہوگا. بولے تیرا بر مندر کرنے کی یوگیتا نہیں ہوگا. بولے کیوں, سب کچھ ریڈی ہے, سب سرنجام ساگری سب ریڈی. بولے نہیں نہیں تو ریڈی نہیں, تیرے اندر یوگیتا نہیں. بولے کیا, بولیے کیا کرنے کے لیے میں تیار ہوں. اب تو گھر بار چھوڑ دیا, میں بیراگ لے لیا. بھائی بولے اسی بیراگ لینے سے تھوڑی ہو جائے گا, گھر چھوڑ دیا دھن چھوڑ دیا اسے تھوڑی ہو جائے گا نا. پھر نہ اگر سچ مچ چھوڑ کر آیا بھگوت بھجن کرنے کے لیے ورنداون میں آیا ہے تب میرا بات نہ جی بتائے, میں تو آپ کی بات ماننے کے لیے آیا ہوں. بولے ایسا کرو, یہ آپ کے ٹھاٹ بات کپڑا بدل کر کے سادھارن وستر پہنو, پہن کر پرتی دن ابھی جب تک میں سنتوش نہیں ہوں پرتی دن آپ گھر میں بھوجن نہیں پکے گا, بھکھا کر کے لاؤ, جو بھکھا لبدھ ان اسی سے بھوجن کرے گا, بھکھا کرنا پڑے گا تجھے, تب میں دیکھوں گا یوگیتا ہے کہ. اب بھی تو اتنے بڑے سیٹ اتنے بڑی استھتی میں جو رہتے تھے بھکھا کیسے کریں گے, ان کو جانتے ہیں دنیا میں سب, سارے بازار میں نکلیں گے تو بولے صاحب کیسے نکلے, گامچھا پہن کر بھی نکلے بولے کیسے سیر کر کے نکلتے ہوں گے, مرضی ہے ان کے بڑے آدمی ہیں. تو ایسے تو کوئی مانگنے سے لوگ بنیں گے کیا کر رہے ہیں ڈرامہ, ان کو کیسے دوں, یہ تو کروڑ پتی ہیں. تو بولے نہیں بھکھا مانگنا پڑے گا. تو بولے ٹھیک ہے پریاس کرتا ہوں. تو بھکھا مانگنے کے لیے ان بھکھک جیسا بیس بنا کر کے گئے, لیکن کتنے گئے لوگ تو جانتے ہیں ان کو, لوگ دیکھ کے آ کے سمان کے پرام کے شیٹ جی آپ ادھر کیسے کیسے, ارے بولتے مجھے کچھ دے دو نا, آپ ہی ایسا کرتے آپ کیا دیں گے. کوئی آپ گرو جی نے بولے جو ملے گا وہ کھائے گا, ملا ہی نہیں کچھ, کوئی دیتے نہیں دیں, آپ کو کون دیں, آپ دنیا کو دیتے ہیں. دو تین دن تو فاسٹنگ کرنا پڑا, پانی پی کر کے رہے ہو, کوئی دے نہ دے, آ کر بولے مر جاؤں کوئی دے نہیں رہے مجھے. بولے تھوڑا دور جانا پڑے گا, پریچت لوگ یہاں سے تھوڑی دیتے ہیں, جانتے ہیں تجھے, جہاں تجھے لوگ نہیں پہچانتے ہیں وہاں جاؤ بھکاری بن کر کے. تو وہاں جا کر کے پھر مانگنے کے لیے جی نہیں, کیسے مانگ سکو, ابھی تک جیون بھر سے دیتے آیا, اتنے شان سے جیا, مانگوں گا کیسے, مانگنا نہیں بنا ان سے. پھر بھی دو دن بیت گیا, جب اتنے ستھتی بگڑ گیا تب تو پھر لاسٹ شرم چھوڑ کر پھر مانگنا پڑا ہاتھ بتا کر, تب لوگ نے کچھ دیے. تو اسی سے لے کر کے کھائے جب, تو پھر گرو جی نے اب تو تھوڑا بہت کلیئر ہوا آپ کا, لیکن ابھی تیرا پورا ہوگا, ابھی ٹھیک ہے تو مانگ کر لے آتا ہے روٹی کھا لیتا ہے, لیکن اب تو پورا ہوگا جو آپ ابھی تک جس کے ساتھ نے جھگڑا کر کے اتنے کیس چلا رکھا ہے, جو آپ نے کمپیٹنٹ ہے ان کے گھر سے جا کے بھکھا کرنا پڑے, وہ تو مجھے کبھی نہیں دیں گے, پر جا نہیں سکتا, نہیں بھکھا تو ان کے گھر سے کرنا پڑے گا, ان کا گھر سے بھکھا کر کے لاؤ گے تب میں مانوں گا تو یوگیتا پراپت ہوا. بولے ان کے گھر کیسے جاؤں, ان کے گھر کے چوکیدار تک بھی مجھے جانتے ہیں, ہمارا چوکیدار کو بھی وہ نہیں دیکھیں گے, ڈرائیور کو نہیں دیکھیں, کسی کو نہیں دیکھتے, ہمارا نوکر نوکرانی بھی ان کے بھی الگ ان کے الگ, ایک دوسرے سب جانتے تھے. بولے ہی تو ہے, آپ ان سے ہی مانگ کر لانا پڑے گا. بہت پریاس کیے, ایک دن پھر لگا پھر نہیں ہوتا, لیکن جانا ہی پڑے گا. گرو جی بولتے نہیں تو مندر پرتشٹھا کرنے دوں گا, اتنے دھن لگا کر کے کیے. تو بہت پریاس کر کے ایک دن گئے, صبح صبح کوئی اٹھنے سے پہلے منہ ڈھانگ کر کے چپ چاپ گئے, بولے کیا کروں, کوئی دیکھ نہ دے, سب جانتے ہیں مجھے, بالکل اپنے شریر کو جیسے ڈھانک کر کے گئے, جا کر کے کھڑے رہے. جو نائٹ ڈیوٹی میں جو تھا سیکورٹی وہ آیا, اور صبح صبح دیکھنے پہ دیکھتا, وہ بھی دیکھ کر پہچان لیا, اور ان کو سب جانتے ہیں, بہت دن کا متری ہے نا. بھلے سیٹھ جی آپ کیا چاہیے کیسے آئے؟ کیونکہ جانتے ہیں سیٹھ جی تو کبھی اکیلے آتے نہیں ہو, تو خوب لڑائی جھگڑا ان کے ساتھ, آپ اکیلے کیسے اس بیچ میں کیا ہو گیا؟ نہیں آپ سے کچھ نہیں, میں بھکھیا لینے کے لیے ہوں. آپ بھکھیا لینے آئے؟ آپ کیسے بھکھیا لیں گے؟ نہیں آپ سے بات مت کرو, آپ سیٹھ جی کی جا کے بتا دو کہ میں آیا ہوں اور اس پرکار آیا ہوں کہ بھکھیا لینا چاہتا ہوں. تو وہ تو حیران ہو گیا اور جا کر کے سوئے تھے دوسرے سیٹ, ان کو جا کے اٹھایا بتایا کہ انہیں آئے. وہ پہلے سن کر کے مانے نہیں, بولے نا اب ٹھیک سے جا کر دیکھو اور کوئی ہوگا, وہ کیسے ہو سکتا ہے, وشواس نہیں ہو سکتا, کوئی نہیں مان سکتے. لیکن جو صبح ہو گیا تب بھی وہ کھڑے ہیں اپیکھا کر رہے ہیں, جا کر ان کو بتایا, انہوں نے اٹھ کر کے چھات کے اوپر سے دیکھا, دیکھا تو صحیح, وہ اپنے آنکھ کو وشواس نہیں کر پایا, کیسے سمجھ وہ کیسے آ گیا؟ اتنے سالوں کا اتنے ویرودھی ہے, اتنے ہم دوسرے میں ایک دوسرے کو دیکھ ہی نہیں سکتے, وہ کیسے اس پرکار ایسے بیس لے کر کے میرے سامنے آیا؟ کیا سچائی ہے, کیا راستے ہے؟ تو پہلے تو کئی پرکار سے اپنا جو ٹیسٹ لینا چھ لیا, دیکھا کہ سچ میں انہوں نے کوئی نہیں, ان کے پاس کوئی استر شستر نہیں ہے, کوئی لوک لیکن نہیں آیا. تو انتتہ انہوں نے اتر کے آئے, جیسے اتر کے سامنے آئے تو ان کو دیکھ کر کے ان سے رہا نہ گیا, ترنت رو رو کر کے آنکھ سے اجسر اسروپات ہوا, ان کے چرن میں گر کر کے پڑا, بولے کھما کر مجھے, اب بھول جاؤ. تو ان کا تدر سے استھتی دیکھ کر کے وہ جو شیڈ تھے وہ بھی کہا, ان کو بھی پگھل گیا تھا سارے, جو پتھر کا ہرد تھا وہ بھی پانی ہو گیا, وہ بھی دھڑام سے گر کر کے ان کو اٹھائے, اٹھا کر دونوں کو مل کر کے خوب رونے لگے, اتنے دونوں رونے لگے جو چوکی دار بھی رو پڑے دیکھ کر کے, ہو کیا گیا ہم دونوں کا, اب اسی دن کا صبح کا ایک گھنٹہ, پچاس سال کا سکڑوں فائل کا کیس چل رہا تھا, کتنے وکیل چل رہے تھے, ایک دن میں سب رفانامہ ہو گیا, ایک گھنٹے میں سب ختم ہو گیا, بس ایک بار جو مل گئے رو پڑے تو سارے رفانامہ کوٹ سارے بیٹھے, کچھ نہیں پھر کچھ نہیں رہا, جب پھر آئے تب پھر گرو اب تو بنا سکتے. ستیہ بات ہے, ہم سب کتنے بھجن سادھن تک کرتے ہیں لیکن اسی کو پال کے رکھے ہیں, اسی وجہ سے کام نہیں بنتا. ایک ستیہ گھٹنا ہے, اڑپی کرشنا آپ دیکھے ہوں گے, اڑپی کرشنا آپ درشن کیے ہوں گے ضرور, آپ دیکھیں گے بھگوان کرشن کا جو مکھ پورب کی اور تھا, مندر ہے, مندر کا دوار بھی ابھی پورب کی طرف ہے, بھگوان پورب کی طرف آچاریہ مادھن پرتشٹھا کیے تھے, لیکن ابھی آپ دیکھیں گے بھگوان پشچم کو منہ کر کھڑے ہیں, بالکل موڑ کے کھڑے ہیں, مندر کے دوار ادھر سے لیکن لوگ ادھر طرف پہ جا ہو رہے ہیں, ادھر طرف منہ کر کھڑے ہیں. وگرہ آپ شاید سنے بھی ہوں گے, وہ وگرہ ایک بھکت کے لیے اپنے کو موڑ کر کے اس طرف پیچھے طرف منہ موڑ کر کھڑے ہوں گے, اور اسے بھکت کا پیچھے ایک مورتی لگا گیا ہے, ان کا نام ہے کنک داس, اور کنک داس جی کے ایک دیوار میں پیچھے ایک چھید ہے, لوگ ابھی بھی جا کر چھید سے دیکھتے ہیں, دکھائی نہیں پڑے گا, اسی پاس میں جا کر دکھانی پڑے, اسے دکھنا پڑتا ہے, اڑپی کرشن پاس میں کل اسی مرتی ہے, لیکن اتنا دور سے وہ کنک داس جی سدرت ہے, اور ان کو مندر میں گھسنے نہیں دیتے تھے, براہمن بڑے کٹر تھے, کرناٹک کے براہمن بڑے کٹر ہیں, نہیں گھسنے دیتے تھے. تو انہوں نے بولے تو وید شاستر نہیں پڑھا, یہ نہیں کر پاتا تجھے پرویش کرنے, تو انہوں نے جا کر بولے کیا کروں, وہ بھکت تھے تو جا کر پڑھنے کے لیے کسی کے پاس جاتے تھے, کوئی ان کو سکن ہے تو براہمن نہیں, تجھے ہم پڑھائیں گے نہیں, تو بہت ریکویسٹ کی. ایک وردھ براہمن تھے گروکل کے, انہوں نے ان کے سوبھاؤ کو دیکھ کر کے بولے چلو میں پڑھاؤں گا کوئی بات نہیں, وہ راضی ہو گئے, ان کو پڑھانے لگے. وہ جو وردھ براہمن تھے تو اس کھیتر میں جتنے سکھک تھے وہ سب سے پردھان مانے جاتے تھے, بڑے گیان میں بہت پریپشٹ تھے تو مانتے تھے. تو انہوں نے ان کو پڑھانے لگے, وہ جیسے عمر ہو چکا تھا لیکن اپنے حساب سے پڑھتے تھے جیسے کر کے, تبھی زمانے میں تو ایسا نہیں تھا, پین پیپر نہیں تھا کہ پریکھا دینا پڑتا ہے, وہ کرنا پڑتا, تبھی जब डिग्री दिया जाता था तो सारे विद्यालय के स्टूडेंट आते थे, सारे जो प्रोफेसर जो बड़े बड़े उनके शिक्षक अध्यापक से बात बैठ करके पूछा जाएगा, मुख से प्रश्न पूछा जाएगा, सबके सामने उठ करके प्रश्न उत्तर करेंगे, युक्ति तर्क इस प्रकार के बातचीत से फिर निर्णय होता था, फिर सर्टिफाई किया जाता था। तो कभी कभी आठ आदमी पूछेंगे, एक आदमी पूछेंगे, सौ आदमी पूछेंगे, अष्टावधानी सतावधानी इस प्रकार डिग्री दिया जाता था सब। तब इस प्रकार जो वार्षिक उत्सव हुआ उसमें उनको एक बार बुलाए, एक बार तो उनके विद्यालय में कई और छात्र थे जो ब्राह्मण कुल के थे, अच्छे पढ़ते थे, तो एक बार गुरुजी ने उनको सबको एक एक केला दिए, बोले केला ले जाइए, अब केला को अब खाना, लेकिन ऐसा जगह में खाना जो कोई आपको देख नहीं सके, ऐसी जगह में छिप कर केला खाना कोई आपको देख ना सके। सब चले गए, थोड़ी देर में सब खा पी कर आ गए, हम छिप कर खाए, कोई खट के नीचे, कोई पेड़ के ऊपर, कोई इधर, कोई इधर, कोई पीछे की जगह घूम फिर के शाम तक वापस आए कनकदास जी, केला वापस दी, बोले क्या तुम्हें कोई मुझे जगह ही नहीं मिला ऐसा कि मैं छिप सकूं, ऐसा कोई जगह ही नहीं मिला मुझे, बोले कहां ना मैं कहां देखता हूं, दस दिशाओं में नजर पड़ता है मेरे ऊपर, ठाकुर जी से मैं बच नहीं सका, मैं छिप नहीं सका उनसे नजर से, वापस कर दिया। सब लोग हंसने लगे, बच्चे को छुड़ा रहे, बुढ़ा दर बुद्धि क्या पड़ेगा, इसे रख लिया उनको, तो हमारे प्रधान सिक्के की बुद्धि भी इसे खराब हो गया, उनको ले लिए, वो क्या समझता है, चलो हंसी उड़ा। तो उनका जो वार्षिक उत्सव हुआ उनमें जितने विद्यालय था और जितने प्राध्यापक अध्यापक थे सभी आए थे, सबके बीच में जो मुख्य कंपटीशन जो उनका इंटरव्यू हुआ रहा था, तो उसमें सब प्रकार का टेस्ट लिए। तो फाइनल टेस्ट में एक क्वेश्चन रखा गया कि आप लोग सब वेद वेदांत पढ़कर के स्नातक हो चुके हैं, अब बताइए ये प्रश्न भगवत प्राप्ति के लिए सबसे समुचित सरल और सबसे प्रकृष्ट साधन क्या है। तो ये प्रश्न रहा, तो उसके उत्तर में सब कई सालों तक पढ़े थे सब, कोई वेद की ऋचाओं से, कोई उपनिषद मंत्र से, कोई इधर से उधर से ग्रंथ से उदाहरण दे करके, तप करना है, साधन करना है, भजन करना है, नियम करना है, नाना प्रकार के व्रत आदि पालन सब प्रकार के बताने लगे। सभी मंच में से बड़े बड़े लोग बैठे थे, वो सबसे ऊपर प्रधान भी बैठे थे, सब बैठे थे सब, और सैकड़ों बालक अपना अपना मतामत दे करके गए, कई प्रकार से सब बड़े बड़े लंबे चौड़े बात करके जाते थे। तो अंततः फिर उनको तो कोई पूछ नहीं रहे थे ये क्या बताएगा, लेकिन अंततः प्रधान से बोले मेरे भी स्टूडेंट को बोलो उनको बुलाओ, उसको पूछते हैं ना वो क्या कहेगा, हम लोग पढ़े हैं, ब्राह्मण है, कुलीन है, उसको क्या कहने, नहीं तो उनको बोला, तो उनको बुलाया गया। सब मंच में जो अध्यापक थे कोई उनको पसंद नहीं करते थे, बालक तो इसे हंसी उड़ाते थे उनको, वो क्या कहेगा, तो उनको आए, उनको पूछा गया, प्रधान से सपोर्ट करते उनको, पूछे कि आप बताओ कि भगवत प्राप्ति का सबसे समुचित सरल और प्रकृष्ट उपाय क्या है। उन्होंने बड़े सिंपल शब्द से कहे, क्या, हाँ मेरे सीधा बात है ना, क्या बात है न, मैं जाएगा तो मैं जाऊंगा, आप भगवत प्राप्ति करेंगे, हाँ अगर मैं जाएगा तो मैं जाऊंगा, मैं भगवतधाम जाऊंगा, अगर मैं जाएगा तो मैं जाऊंगा। किसी भी समझ नहीं आ रहा था, सब हंसे, तो बोले पागल है, तो क्या बोल रहे, मैं जाऊंगा क्या कर रहा है, क्या, किसी की समझ नहीं आ रहा था। तो अंततः वो बारंबार पूछे, बारंबार यही जवाब देता है, बोलता ना और कुछ नहीं, कोई साधन नहीं, एक ही है, एक ही साधन है, मैं जाएगा तो मैं जाऊंगा। बोले पागल, बता तो सही, तो कैसे जाएगा, कोई साधन ना, कोई साधन भजन का आवश्यक नहीं, ग्रंथ उपनिषद वेदांत कोई पढ़ना जरूरत नहीं, केवल एक ही काम है, एक ही सरल समुचित उपाय है, मैं जाएगा तो मैं जाऊंगा। अरे बताओ तो मैंने, तब फिर शिक्षक मंडल से उनको पूछे, तो उनका अर्थ करता मैं जाएगा तो मतलब जो मैं है हमारा पन में, जब तक मैं पन नहीं जाएगा तब तक मैं नहीं जा सकता, मैं चला जाएगा तो मैं चला जाऊंगा। तो ये जो अहंकार है वो हमारे अंदर जब तक रहेगा कि मैं इसे कर रहा हूं, मैं इसे कर रहा हूं, मैं इसे कर रहा हूं, जब तक मैं है تب تک وہ دھم آپ نہیں جا سکتے, جب تک میں نکل جائے گا تب تک آپ چلے جائے گا. تو ہی بات وہ کہتے تھے, تو اتنے ان کے سمجھ تھا. تو انہوں نے آئے, پھر بھی انہوں نے ان کو مندر میں گھسنے نہیں دیے. تو بڑے دکھ ہوا ان کو, بولے میں سب کر کے آیا اب تبھی نہیں گھسنے دیتے. تو انہوں نے کرشن کو درشن کرنا چاہتے تھے, تو مین گیٹ سے تو ان کو کھڑے نہیں, گھسنے نہیں دیتے تھے. مندر کے پیچھے جا کر کے تھوڑے دور میں کھڑے ہو کر کے اپنا بھجن گاتے تھے, پرارتھنا کرنے لگے, پرارتھنا کرنے لگے, بھیک مانگ کر لاتے تھے, کچھ بنا کر کے چاول کا کھچڑی طرح جیسے بنا کر کے اسی کو بھوگ لگانا چاہتے تھے مندر کے پیچھے اکیلے کھڑے ہو کر کے. بھگوان نے ان کے بھجن ان کے پرارتھنا سے بھکتی سے سنتوشٹ ہو کر کے ادھر کتنے پرکار سے ان کو پوجا اوجا کرتے تھے, وہ ہٹ کر کے منہ موڑ کر کے ان کے بھجن کو کھا لیا, دیوار سے چھید کر کے پشچم مکھ ہو کر درشن کیے. وہ تو دیکھ نہیں سکتے, ہم ہی نہیں دیکھ سکتے جہاں کندھے سے کھڑے ہیں, لیکن وہ بھگوان نے ہول کر کے اپنے کو موڑ کر کے پشچم مکھا کر کے ان کو دیکھے, ان کے بھوجن کھا لیے. وہ جو بھیک مانگ کر بنا کر کھاتے ان کو کھائے. جب بڑے بڑے سنیاسی لوگ آئے پوجا کے, بولے ہو چکا میرا بھوجن ہو چکا ہے. بولے کیسے نہ یہ ہے, بولے آپ منہ موڑ کر ادھر بولے آپ لوگ تو نہیں کرنے دیے. وہ آیا ان کو دیکھنے کے لیے, وہ مجھے دیکھ نہیں پایا, میں ان کو دیکھنے کے لیے سوئن کو پیچھے مڑا اور ہول کر کے ان کو دیکھتا ہوں, کل دیکھا نہیں ان کے جو بھوجن کھا رہا تھا اس کو بھی کھایا میں نے, میں پا چکا ہوں. ابھی تک بھی وہاں یہی آئٹم ابھی بھی بھوک لگا جاتا ہے, کیونکہ ان کو چاہتے ہیں بھگوان مانگ کر کھائے ان سے, اور ابھی تک پچھلی مکھا ہو کر ہیں دیکھنے کے لیے بھکت کو. بھلے بھکت اندر نہیں جا پایا انت تک, لیکن بھگوان ان کو دیکھے. تو جب تک اس پرکار یہ جو میں پن اندر ہوتا ہے تو نہیں جائے گا. تو آج وشوامتر اس پرکار پرستھتی میں آ کر کے وہ چھوڑ دیے اور بالکل سمرپن کیا اپنے آپ کو. وہی سمرپن سے جب رو رو کر کے سب اہنکار نکل گیا, تب ان کو بولے آج تو برہمرشی بنے. اس پرکار برہمرشی پد پراپت کیے. ایسے بڑائی وشوامتر کا کر کے اپنی ماتا کو ادھار کرنے کے کارن جان کر کے بڑے پرسن ہوئے. تو اس پرکار اس دن جاتے ہیں تو پورے نگر میں متھلا نگر میں خبر پہنچ گیا کہ اب آئے ہیں دیودلہ دو کمار آئے ہیں. اب ان کو دیکھنے کے لیے دوسرے دن صبح ایک دوسرے سے بات پہنچ گیا, پورے نگر کے سارے جنتا اکٹھا ہوئے ہیں. تو راجا جنک جی سوئیں آ کر کے ان کو دیکھے, دیکھ کر کے اتنے آکرشٹ ہو گئے, اب کیا سیوا کروں, ہاتھ جوڑ کے ان کو دیکھ کر پوچھ رہے ہیں. وشوامتر بولے بھائی یہ ان کو میں لے کر آیا ہوں, ان کے من میں اچھا ہے آپ کا جو دھنوش ہے نا پرسدھ ہے جسو رکھا ہے, ان کو تھوڑا درشن کرنا چاہتے ہیں, وہ دیکھ کر کے چلے جائیں گے, تھوڑا درشن کرا دو ان کو, تھوڑا دیکھ کر کے چلے جائیں گے. تو ہاں ہاں ٹھیک ہے, کیوں نہیں دکھاؤں گا, دکھا دوں گا, لیکن دکھاؤں گا کیسے, بھول جاتا ہوں ان کو, خود دیکھنے کے لیے پھنسا ہوا ہے وہ, کچھ ان کو بدھی میں نہیں آتا کہ اور کچھ کروں گا. تو بار بار جب بولے ان کو درشن کرا دو, تو دھنوش کا کہانی بتانے لگے. بولے دھنوش درشن کرنا تھا, دھنوش کے بارے میں جانتے ہیں آپ نے, یہ دھنوش ایسا ہے ہمارے پوروجو نیمی ونش کے ایک مہان راجا تھے دیوراج, یہ سکھیات بھگوان شنکر کے دھنوش ہے. ایک بار ایسے گھٹنا ہوا تھا, اسے پرائے جگہ میں ہوتا ہے, بھگوان کے بھگوتا کو دکھانے کے لیے سارے بھکت سارے کبھی سارے دیوتا بھی پریاس کر کے بھگوان کے بھگوتا کو پرمان کرتے ہیں. تو انہوں نے یہ دونوں بھگوان شنکر اور وشنو کے اندر ویرودھ کروا دیے, جھگڑا کروا دیا, کروا کر کے بولے آپ کو دونوں کو لڑنا پڑے گا, ہم جانتے ہیں کون شریشٹھ ہے. ارے کیسے لڑے, نہیں لڑنا پڑے گا. شنکر جی سمجھ گئے چلو مجھے لڑنا چاہتے, میں پرمان کر کے دکھا دوں کہ میں کیا ہوں اور کیا. تو انہیں راضی ہوئے, تو بولے نہیں اپنا اپنا استر نہیں لانے کا, ہم دیں گے. تو دیوتاؤں نے وشوکرما کو آرڈر دیے دو دھنوش بنانے کے لیے, دو مہان دھنوش بنا گیا وشال کا. تو دو دھنوش کو ایک شنکر جی کے دیے ایک وشنو کو دیے, اور دونوں کے اندر بھیانک یدھ ہوا, خوب یدھ ہوا. जितने प्रकार के दिव्य जो था अपने अपने तो कोई किसी कम नहीं है। युद्ध छड़ा, अंततः भगवान विष्णु ने एक हुंकार मात्र किए तो धनुष के साथ भगवान शंकर स्तंभीभूत हो गए। आप बोले अब क्या होगा, हाथ नहीं चल रहा, मैं नहीं चल रहा। तब उन्होंने हार करके ये धनुष को देवताओं को वापस दे लो और निकलना। तो देवताओं ने इस धनुष को इस निविवंश के महाराज देवरात को दे दिए थे धरोहर के रूप में। और विष्णु ने बोले धनुष मुंह में क्या लखन, तो लेकर जाओ। उन्होंने ऋचिक मुनि को दे दिए थे, उनकी परंपरा से वो परशुराम को मिला था। इस प्रकार दो धनुष आया था। तो ये जो भगवान शंकर के धनुष है, महान धनुष, इतने पीढ़ियों से उनके घर में रखा गया था, तो उनको जब इसे रखा था इतने वजनदार धनुष था, इतने विशाल था, जब से उनके घर में वो देवता लोग लाकर रख दिए थे, ऐसे टेढ़ा होकर रखा था, तो रखा था बस, उसको पीढ़ी से पड़ी उनको कुल पूजा करते थे, माला पहनाते थे, परिक्रमा करते थे, बस कोई छूते नहीं थे, कुछ नहीं करते थे। यहां तक कि उनको उठा करके उपयोग क्या करना, उठा करके थोड़ा साफ से इधर उधर करे तभी कोई नहीं करते, टेढ़ा रखा है सीधा कर दे तभी नहीं कर पाते थे। तो कई पीढ़ी जाने के बाद में विदेह वंश में जो राजा, ये जो विदेह और जनक के पोस्ट है, आदमी नहीं पोस्ट है, राजा तो शिरध्वज बने, जब शिरध्वज जनक के रूप में बैठे थे तो उनको एक यज्ञ करना पड़ा। यज्ञ की दीक्षा लेकर जब उन्होंने हल कर रहे थे, जिस यज्ञ भूमि पर कर्षण कर रहे थे, तो हल से वो जो प्राप्त हुई थी देवी, तो उनके नाम सीता रखा गया था। तो अजोनिजा अपने बालिका रूप में उनको पालन करके जनक महाराज रखे अपने घर में। तो जब छोटी बालिका के रूप में अपने सखियों के साथ खेलती थी, कभी इधर चली गई, उस घर में जहां धनुष रखा हुआ था, तो कई पीढ़ी से रखा हुआ है, कई सैकड़ों साल से, बोला ये सब गन्ना हो गया, ये क्या है, उसको ठीक भी नहीं रखे। तो सखियां सोची उसको कौन रखेगा, तो छोटी बालिका अवस्था में सीता जी गई, उनको बाएं हाथ में उठाकर बोले साफ कर दो, उठाकर इसे पकड़ी और साफ सुख किए, गोबर में लिपलाप कर फिर उसको सीधा करके रख दी। बोले अब तक तड़ी रखा हुआ था, साफ सुख नहीं किए, उठाकर साफ करी सीधा रख दी और किसी को बताया नहीं। सखियों भी अति आश्चर्य, वो किसी को बताया नहीं, और तो वो इसी को उठा दी उनको बाएं हाथ में। तो कुछ दिन के बाद जनक महाराज गए थे, वो जाकर देखो धनुष साफ सुथरे है और सही पोजिशन में कैसे सीधा कैसे रखा है, कौन किया इसको, अभी तक तो हम पीढ़ी से कोई किया ही कर नहीं सका था, कौन किया किसे किया पता किए। अब सिक्योरिटी से जान पता चला कि एक दिन उन्हीं की बेटी सीता जी ने गई थी और सखी लोग ने बोला हम देखे हमारा सामने बाएं हाथ से उठा के सफा कर। जनक महाराज जब बात को सुने उनके आश्चर्य की सीमा ना रहा, अति आश्चर्य होकर के वो समझ गए, बोले एक साधारण बालिका नहीं है, वो दिव्य अजोनिजा कोई देवी है। तो उन्होंने बोले जब इतने महिमा मंडित है, इतनी गौरवशालिनी मेरे बेटी है, तो उनको कोई साधारण बेटा के साथ कैसे विवाह दूं। तो उसी दिन से पण कर लिए, प्रतिज्ञा किए कि अगर मेरे इस पुत्री को किसी को विवाह दूं, ब्रिय शुल्का जिनका अंदर ये पराक्रम ऐसा होगा, जो आपने भुज बल से उस धनुष को उठा दे, उठाकर पत्नियां चढ़ा दे, तो उन्हीं के साथ विवाह हो सकता है। ये पण कर लिए, पण तो कर लिए, लेकिन कोई ऐसे वर मिलेगा, बोले मिलेगा नहीं मिलेगा, जब उनके समान तो होना चाहिए, नहीं क्या करूं। अब सीता जी के विवाह के समय हो रहा है, उम्र हो रहा है, लेकिन पूरे देश के भर के बड़े बड़े राजा, बड़े बड़े प्रतापी पराक्रमी सब आते थे, आकर के अपने भरसक प्रयास करते थे, कोई उठा नहीं सकते थे, कोई उठा नहीं सकते थे। यहां तक तो एक बार ऐसे समय आया कि पृथ्वी मंडल के सारे राजा एकत्रित होकर के बोले ये इस प्रकार का ठान लेकर बैठा है, तो कोई कर नहीं सकता, असंभव है, शिव जी का धनुष कोई उठा नहीं सकता, ऐसा क्यों पढ़ रखा है, शादी नहीं कर गया बेटी को अपने, हम क्षत्रिय झगड़ा करके ले जाएंगे। तो चारों तरफ مِتھلا کو گھراو کر کے لڑائی کر زبردستی لینے کے لیے چاہے. سارے راجا اکٹھا ہوئے تو جنک جی نے تپسیا کی, دیوتاؤں کو پرسن کیے, ان سے سہایتا مانگے, دیوتاؤں سنیہ بھیجے تو دیوتاؤں کے سنیہ شکتی کی سہایتا سے ان کو مار بھگائے سارے راجاؤں, سب بھاگ گئے. بولے باپ رے باپ, ان سے ہو نہیں سکتا. وہ بولے کیوں, تو کوئی شادی ہوگا نہیں, اسے گھر میں رہے گا, چلو اور کیا ہوگا, کوئی ہے ہی نہیں ایسا پرش. تو جنک جی بھی بولے میں پرتیجا تو لے لی, کیا کروں, چنتا پڑے گا, تو کوئی ہے نہیں, کوئی دھرتی پر کوئی ایسا ویر نہیں ہے. یہاں تک بھی باناسر بھی آیا تھا, راون بھی آیا تھا, وہ بھی اپنے پریاس کر کے ہاتھ کے چلے گئے تھے, انہوں نے بھی نہیں کر پائے تھے. تو بولے اور کون ہو سکتے تھے, لوک وجے ویر سے وہ آ کر کے سور اسر پھیل مار گئے تھے, نہیں ہو پائے تھے. اور کیسے ہو پائے گا, ان تو جن کا ہے وہی کر پائے گا, جو ریزرو ہے جن کے لیے. تو ایسے دھنوش کا مہیما خوب ورنن کرنے کے بعد میں بولے اس کو دیکھنا چاہتے ہیں. اب تک ارے بھائی دیکھاؤ تو صحیح, اتنے باتیں باتیں کر رہے, دیکھاؤ, دیکھ کر چلے جائیں گے اس میں کیا ہے. کیونکہ وہ جنک جی جو سی رام کے روپ سبھا کو دیکھتے اسی کو ان کا من نہیں بھر رہا, اس لیے جانا نہیں چاہتے. تو وشوامتر بار بولے نہیں, اور بعد میں پہلے ان کو دھنوش دکھاؤ, ان کو اچھا ہے دیکھنے کی. تو انہوں نے پھر آدیش کیے اپنے سناپتی کو, تو انہیں دھنوش لانے کے لیے گئے. دھنوش رکھا گیا تھا ایک بہت بڑا بھون میں, ایک بہت بڑے آج کل چھ چکیا آٹھ چکا سب ٹیلر بولتے نا اس کو, لمبا لمبا ٹرک, اس کے اوپر کئی گاڑی ٹرک لوڈ ہو کر جاتا ہے. تو ایسے ایک منجوسا بہت بڑے گاڑی تھا آٹھ پہیا والا, تو اسی کے اوپر رکھا ہوا تھا, لوہے کا بنا ہوا تھا, اسی کا اوپر رکھا ہوا تھا. کہتے ہیں پانچ ہزار سینک بڑے رسیکت موٹے تاگڑے, وہ اس کو دھکا دے کر, کوئی بیل گاڑی نہیں تھا, اسے دھکا دے کر دھکل کر لے کر آئے, بڑے مشکل سے لا کر کے منچ پر رکھے. بولے اب دیکھ لیجئے ہمارے پریشان ہوگی, پوچھنا ہوگا اس کو لانے کے لیے, اتنے بھاری ہے. تو ان کو دیکھ کر کے جتنے ہزاروں سنکھیا میں پاتر منتری اور راج برگ سے بیٹھے تھے, اب سب تو دور سے دیکھے تھے, آج ان کو پاس میں لایا گیا, اس پرکار کھینچ کر کے لائے اس کو. تب جنک مہاراج بولے اب دیکھ سکتے ہیں پاس میں. تب بھگوان رام وشوامتر کو دیکھے, بولے آپ پرمیشن دو میں جاؤں, نہ جاؤ. پھر جنک جی سے, کیونکہ بھگوان رام کے پرتیک کریا بہت سمچت, کوئی پرکار میں دوست نہیں ہو سکتا. تو دونوں سے پرمیشن لے کر کے پاس میں گئے, جو منجوسا کے اوپر بڑے بھاری دھنوش رکھا گیا تھا. سارے جو سینک ابھی دھکا لے کر کے گاڑی کو لے کر آئے تھے, وہ سب کھڑے ہنستے اس کے پاس جا رہے, دیکھ رہے کہ تو یہ بالک ہے, 15-16 سال کی عمر ہے, ہم اتنے بڑے بڑے کھٹے کٹے ہیں, تو اس کے پاس جاتا ہے. پاس گئے, پاس جا کر اس کو دیکھے, سادھارن درشٹی سے اس کو دیکھے, وہ لوگ سب باقی آنکھ نکال کر کے وہ نرمال ہو گئی, کیا ہے. تو دیکھ کر کے سادھارن درشٹی سے گرو جی کو اور دیکھے, بولے گرو جی میں تھوڑا چھو سکتا ہوں اس کو, ٹچ کر لوں, کوئی نوٹس بورڈ لگا نہیں, ڈونٹ ٹچ کر کے میں چھو لوں چھو سکتا ہوں کیا, دیکھ سکتا ہوں تھوڑا کیسے ہے, کوئی کیڑا پھڑا کھا گیا کہ نہیں, کیا ہے, پرانا ہو گیا. تو دسو ہاں ہاں کیوں نہیں, دیکھ لیجئے, اگر ہو سکے, اگر پتیانچا چڑھا دے تو میرا تو سپنا ہی ساکار ہو جائے. تو جب چھونے کا بات کہے تو ان کو روپ کو دیکھ کر کے بھگوان کا, تو پورے جنک پور کے جتنے سرو سادھارن تھے, جتنے پورا ناریا تھے, سبھی تو جن کا پاس جتنے منوتی تھا, بولتے ہم جتنے ابھی برات تپ نیم سادھن بھجن کیے ہیں, ہم سب کچھ دینا چاہتے ہیں اس دھنش میں چڑھا دے, کیونکہ ہمارے جنک نندنی سیتا جی کے لیے وہی کیول فٹ کینڈیڈیٹ ہے, وہی ہونا چاہیے. سیتا جی بھی من میں ہی سوچتی تھی کہ اگر میں پوجا کی ہو کچھ کوئی ہو تو ان کو ہو جائے, لیکن انہوں نے بولے کہ میں چھو کر دیکھ سکتا ہوں, تو جنک مہاراج بھی سوچتے تھے ہاں ہاں چھو کر دیکھو, اگر سمبھو ہو تو تھوڑا اٹھا کر بھی دیکھنا, کیول سننے سے کیا ہے. اب تو بھگوان رام نے تو پرمیشن لے کر کے دکھن ہاتھ پر نہیں بائیں ہاتھ لگایا ان سے, कि सीता जी बाएं हाथ में उठाई थी, बाएं हाथ से उठा दिए उसको, बड़े सरल स्वभाव से। जब उठा दिए आधा लोग तो इसी संतोष हो गए, उठा दिया। अब उठा दिया, बाकी क्या कहने का था, उठा करके बोले थोड़ा लगा कर टेस्ट करता हूं। तो उसके प्रत्यंश लगा करके खींचे उनको, अब कान तक खींचे लाए, खींचते चले गए, कान से खींचते लाए, सबके देखते देखते वो खींचते चले जा रहे हैं। इसे महान भारी धनुष बीच से महाशब्द करके टूट गया, राम कर टूट गया, ऐसे भयंकर शब्द करके टूटा। तो वाल्मीकि जी बोलते हैं केवल जनक, विश्वामित्र, राम और लक्ष्मण के अलावा और बाकी सारे संतोष हो गए, सारे समुचित होकर भूमिकंप हो गया, आकाश से पाताल तक त्रिलोक से कंपन हो गया, इतने भयानक शब्द हुआ इस सुदामा, जो भी उसको तोड़ दिए। अब तो क्या था, अब तो जनक जी सोच गए कि जब चाहते थे सभी पूर्ववासी समस्ते सब हर्षित हो गए, देवताओं ने आकाश से पुष्प वर्षा किए, सभी हर्षध्वनि हुआ, तो सीता जी ने जयमाला लाए। अब तय हो गया कि अब तो डिसाइड हो गया शादी होना है। तब जनक महाराज बड़े खुश होकर के आए विश्वामित्र के पास आकर बोले गुरुजी अब मेरा इच्छा पूर्ण हो गया, अविष्ट सिद्धि हो गया, अब कृपा करके मुझे अनुमति दीजिए कि उनको बरात लाने के लिए उनके पिता माता की खबर भेजे, दशरथ जी आए और विवाह के व्यवस्था किया जाए, आप अनुमति दे तो ना, क्यों नहीं। और शादी के बातचीत होने लगा, राम को थोड़ा शर्म लगने लगा है सबका बीच में, मुझे अब तो पहले कैंडिडेट पता नहीं थे, मुझे भी पता नहीं कहते कि मैरिज के लिए व्यवस्था कर रहे हैं, लेकिन हटा तो इसी बात चलने लगा, वो थोड़ा शर्मिंदा होकर आ गए, लेकिन उन्होंने उनके परमिशन लेकर के विश्वामित्र के दूत भेजे अयोध्या को, अयोध्या को दूत भेजे, इतने स्वयं चिट्ठी लेकर के भेजे जनक महाराज ने, बड़े प्रार्थना किए थे कि इस प्रकार से, और प्रार्थना करके अब शीघ्र आए और हमारे एक बेटी के साथ हम विवाह देना चाहते हैं और आप बिल्कुल आकर के उससे भाग लीजिए निमंत्रण का। तो जो दूत थे उनको बोले कि जितने जल्दी से जल्दी जाओ, और घोड़े में गए। अब मिथिला से लेकर के अयोध्या तक बड़े लंबी दूरी था, और तभी जमाने के रोड भी था नहीं, कैसे पहाड़ जंगल नदी पार करके जाना होगा। लेकिन उन्होंने केवल रात भर थोड़े समय कहीं विश्राम करके नॉन स्टॉप घोड़ा को दौड़ते दौड़ते तीन रात कहीं रुक करके चौथा दिन आकर पहुंच गए अवध में। पहुंच करके जब राजभवन में पहुंचे तो उनको अंदर लाया गया, तो पूछे कि हम मिथिला से आए हैं और घटना बताई तिथि ऐसे ऐसे, राम तो खुश हो गए। राम लक्ष्मण इतने दिन से गए थे विश्वामित्र के साथ, कोई फोन किए नहीं थे अभी तक, और कोई पता ही नहीं था उनका, तो पहली बार उनका मैसेज मिल रहा है, बड़े प्रसन्न हो गए। महाराज दशरथ उनके हाथ से चिट्ठी लेकर के चिट्ठी पढ़ने से पहले पूछे, सचमुच मेरे बेटा को आप देखे, श्री राम को लक्ष्मण को देना और किसी कोई को देना पक्का, आप देखे पहचानते हैं उनको, कैसे पहचाना, उनको विश्वास नहीं होता कि सही है कि नहीं। तो जो दूत ने चिट्ठी लेकर आए थे, उन्होंने चिट्ठी दे करके खड़े हो गए, बोले महाराज आप पूछते हैं कैसे हम आपके बेटे को पहचाने कि नहीं, सचमुच हम पहली बार तो देखे, लेकिन जो प्रमाण है राम लक्ष्मण के हम देखें करके, प्रमाण है हम अपना आंख देख लीजिए, हमारे और देखिए तो वो समझ लेंगे कि हम देखे कि नहीं, यही प्रमाण है। क्या ना, जब से हम उन दोनों कुमार को देखे हैं अब आंख से कोई दूसरा रूप आता ही नहीं, वही बैठे हैं, केवल आंख में नहीं, मन में, हृदय में और आंख में। तो जब ये बात कहे तो दशरथ महाराज बोले हाँ तब फिर सही है, वही निश्चित उसका प्रमाण है, जो एक बार उनको देख ले तो दूसरा कोई रूप आंख में बनेगा नहीं, ना मन में आएगा ना हृदय में आएगा। तो इतने खुशी हो गए, इतने खुशी के मारे तो चिट्ठी पढ़ने लगे। पढ़ करके जो देखे कि उनके विवाह के लिए निमंत्रण, तो इतने खुशी में गदगद हो गए, पूछने लगे कैसे राजी हो गए, सचमुच विवाह का व्यवस्था हो गया ना? हाँ, कैसे राजी हो? तो बोले अरे राजी क्या बताऊं, उनके पराक्रम का वर्णन करने लगे। वो भी वो धनुष के बारे में बताए, और जिस धनुष को पूरे समग्र ब्रह्मांड के कोई बड़े बड़े वीर आकर के नहीं कर पाए थे, उसको किस प्रकार आसाम से तोड़ दिए, क्या घटना सब बताया। आंखों ने कहा तो देखे थे, पूरा रिले कर दिया। उसको सुन करके महाराज दशरथ और उनके जितने ऋषि वर्ग थे, वशिष्ठ, वामदेव, जावाली, कश्यप आदि और समग्र राज परिषद इतने प्रसन्न हो गए, इतने प्रसन्न हो गए, दौड़ करके दशरथ रानी निवास में गए, जाकर के बताए। वो चिट्ठी की छीन करके ये पढ़ रहे हैं, फिर वो पढ़ रहे हैं, वो पढ़ रहे हैं, कई बार उसको पढ़ने लगे बारम्बार। इतने आनंदित हो गए, बोले वो लेट किया? कुलगुरु वशिष्ठ को पूछे तो प्रसन्न, हाँ अब सुबह से शीघ्र अब चलना चाहिए। तो डिसाइड करते कल सुबह चलना है, दूत बोलते हैं जल्दी जाना चाहिए, दूत कुछ नहीं बोले थे, आपने मन से इतनी शीघ्रता था, बोले जल्दी चलना है, जल्दी चलना हो करके अब अड़क दिए और तुरंत ओवरनाइट सब रेडी होना पड़ा, सब घोड़े हाथी अश्व अब सब रेडी करना पड़ा, रथ रथी रेडी करके सुबह होते ही मंगल मुहूर्त देखकर निकल पड़े महान रथ में, जिसमें वशिष्ठ और ऋषिगण जाएंगे आगे आगे, ब्राह्मणगण पीछे, महाराज स्वयं जाएंगे, उनके दो लड़के भरत शत्रुघ्न वो भी खेल रहे थे दौड़ कर। वो बोला हम क्या क्या खबर चिट्ठी पढ़े पूछे, दोनों बड़े भाई का खबर सुनकर वो भी बड़े खुश हो गए, बोले हम भी चलेंगे ना, चलो वो भी चले। और आधे अवध राज्य तो चल पड़ा बरात बन करके, और इतने विशेष उसका वर्णन करते हैं, अब किस प्रकार चले, इतने आनंदित होकर के, इतने आनंदित होकर के, क्योंकि जो भगवान राम के संबंधी है, इतने दिन राम विरह में जो दग्धीभूत होते थे, उनके खबर पा करके और उनका बढ़ गया और भाव बढ़ गया। क्यों? क्योंकि जो उनका राम के विरह में जो भाव था, तो जब खबर मिला, क्योंकि छोटे मोटे आग जैसे है, कोई दीप जलता है कोई फूंक मार दे बुझ जाएगा, अगर कोई घर में आग लगा हो उसको थोड़ा हवा मार दे वो बुझेगा क्या होगा, हाँ बढ़ जाएगा। तो ऐसे ही हुआ, उनके अंदर राम के प्रति जो भाव इतने बढ़ गया, और तो रहे रास्ता में कोई सोएंगे खाएंगे फॉरगेट इट, चलना है, इतने आतुरता बढ़ा उनका। और चलने लगे, रास्ता में जो भी देश कोई गांव आता था देखती थी, इतनी विशाल बरात, क्या चलना बरात चल रहे, बरात बर कहां है, बर कभी ना बरात इसमें बरात जा रहा है दुल्हाई नहीं है वो कैसा है पूछे, कोई के पूछे महाराज जी ये कहां है, हम शादी के जा रहे हैं, किसका शादी होगा ना वो पहले पहुंच चुके हैं, एडवांस बुकिंग हो चुका है अब कहे तो क्या कहे, वो पहले पहुंच चुके हैं, हम तो बाद में जा रहे हैं ऐसा होता है, पहले जब पीछे मर जाता, लेकिन उल्टा बात, वो पहले पहुंच चुके हैं। तो जो भी हो, इसका अति आनंद मग्न होकर के जब पहुंचते हैं अब मिथिला में, तो मिथिलाओं के खबर पहुंच जाता है कि दशरथ सबल सारे सपरिकर आ रहे हैं बरात में, तो जनक महाराज इतने प्रसन्न हो जाते हैं। सीता जी अपने निवास में थी, जब उन्होंने तो पूरी प्रसन्नचित थी, अब जब उन्होंने दूत को भेजे थे, ये वर्णन करते हैं, जब जनक जी ने दूत भेजे, बोले दूध भेजने से तब आने से पहले तो व्यवस्था तो करना पड़ेगा ना सदी का, तो व्यवस्था करने के लिए पूरे राज्य में सारे कुशल कारीगर सबको बुलाकर मंडप बनाओ, ये सामान लाओ, ये करो, सारे सामग्री व्यवस्था के लिए सब ऑर्डर दे चुके हैं। इनमें जो बड़े बड़े कुशल कारीगर हैं, विवाह मंडप बनाने भी लगे हैं, बोले विवाह मंडप बनाने के लिए पूरे मिथिला को, जनकपुरी को सजाने के लिए लगे हैं, कोई गली रास्ता कोई घर सब सजाया जाता है, विशेष प्रकार के मंडप बनाया जाता है। कहते हैं कि मोती हीरा माणिक्य पद्मराग नाना प्रकार के मणि माणिक्य लाकर के इतने इतने डिजाइन से बनाए मंडप, बोले ब्रह्मा और इंद्र तक आकर देखने लगे इस डिजाइन कहां से लाए। कहते हैं कि भगवती सीता स्वयं आपने शक्ति से आपने सिद्धि से इसे व्यवस्था कर रही थी, वो पूरे जनकपुर को आपने शक्ति से भर दी। छोटे छोटे जो नौकरानी काम करने वाली थी आज के उनके घर में तो इतने अमाप संपत्ति, इतने संपदा भर गया कि इंद्र आकर शर्म लगता, बोले मेरे अमरावती कुछ नहीं उनके सामने, यही रहना चाहते, इतनी संपत्ति। उनको कैसे समझ में आएगा साक्षात महालक्ष्मी जो आकर यहां बैठी है, बैठी ने पूरा प्रसन्न चित्त होकर के उन्होंने सजा रही है, उन्हें सजावट कर रही है। अब जब उनको पता चला कि अब उनके होने वाले पति के पिता दशरथ अपने परिकर के साथ बंधु के साथ आए हैं, तो उनके स्वागत करने के लिए आपने शक्ति सिद्धि को भेज दी। अब उनका जिस प्रकार आगवानी किया गया, जनक महाराज तो गए और आपने भाई कुछ ध्वज को बुलाए थे सब मिलकर गए, लेकिन वो क्या कर पाए, इसे विशेष उनके बरात के व्यवस्था किया गया, इससे उनके समुचित आगवानी किया गया, स्वागत किया गया कि महाराज दशरथ भी चक्रवर्ती नरेश होते हुए भी आश्चर्यचकित हो गए। वो भी गले में स्वप्न में ऐसा सोचा भी नहीं सकता था कि इस प्रकार से भव्य स्वागत किया जाएगा उनका, क्योंकि यहां तो कोई मनुष्य काम नहीं करता था, सब दिव्य शक्ति काम एक्टिव हो चुके थे, सारे डिवाइन एनर्जी काम करता था, उसी काम करते थे सब। तो इस प्रकार के दिव्य शक्ति से उनको स्वागत संबंध करके, उन्होंने भी लग्न से पहले पहुंच चुके थे, जिस टाइम में पहुंचना था बिफोर टाइम पहुंच चुके थे इतने आतुरता था, जिस समय पहुंचने के लिए आशा किया गया था उससे बिफोर टाइम पहुंच गए थे। और सारे जनकपुर के जितने नर नारिया सब आए उनको अगवानी करने के लिए। अब आए और राम लक्ष्मण को पता चला कि पिताजी भी आ चुके हैं, सर संबंधी आ चुके हैं, तो उनको मिलने के लिए मन में बड़ा आतुरता हुआ, लेकिन शरण कुमारे कह नहीं सकते थे, बोले बगैर, लेकिन विश्वामित्र समझ गए उनके भाव को, उनको कुड़ाग्रत करके अश्रुपूर्ण चक्षु से बोले बच्चा रामभद्र चलो, उन लोग आ चुके हैं अब उनसे मिलने चलते हैं। तो मिलने के लिए चले, जब श्री राम लक्ष्मण विश्वामित्र के साथ पूर्वी सतानंद आदि के साथ श्री राम जा रहे हैं अपने पिता और संबंधी भाइयों से मिलने के लिए, उनके आतुरता को देख करके ऐसे कवि लोग कहते हैं कि जैसे साक्षात नदी प्यासी के पास मिलने जाए, कोई प्यासा आदमी हो वो पानी के पास जाए ना पानी प्यासे के पास आए, प्यासा आदमी जाए पानी के पास, लेकिन ये उल्टा हो रहा है, स्वयं पानी चल करके सरोवर चल करके प्यास आदमी के पास ढूंढ कर आए हो कि कहां है प्यास, क्योंकि भगवान राम वो कौन है, वही पानी है, जलधि है, और वो प्यासे हैं, वो आए हैं, अब उनके पास वो स्वयं जा रहे हैं, उन्हें आए वो जाकर जब मिलते हैं, और जैसे विश्वामित्र के साथ पहुंचे थे तो महाराज दशरथ जो इतने दिन से राम के विरह में उत्तप्त हो रहे थे, इतने तड़प था उनके अंदर, देखते ही तुरंत अब कैसे मिले बड़े बड़े ब्रह्मर्षि महर्षि, तो सबसे पहले दंडवत प्रणाम करके विश्वामित्र से मिले, विश्वामित्र उनको उठाए आलिंगन किए, तो तुरंत तो विश्वामित्र समझ गए मन में और कुछ नहीं उसके हृदय में, उनको मिलना चाहता है, उनको मिलना चाहता है, इतने दिन से आवेग भरा था, तो उनसे परमिशन लेकर के तुरंत उनको मिलने जाए। भगवान राम तो तुरंत उनके चरण स्पर्श किए, प्रणाम किए, प्रणाम करते ही चरण छूने नहीं दिए, तुरंत उठा करके गले लगाए। इतने दिनों का जो विरह ताप था, इतने दिनों का जो प्यास था, सबको एक साथ गले छाती में लगा करके हृदय में लगाकर मिटाने लगे, बहुत दिन का जो प्यास था ताप था उसको मिटाने लगे। बोलते हैं जिस प्रकार कोई मरते हुए आदमी अभी मर रहा है उसको अमृत के कलश मिल जाए तो कैसा लगेगा उसको, तो तो इस प्रकार उनको अमृत प्राप्त हो गया जैसे, और जो कई कई जन्म से भूखा है और उनको साक्षात कल्पतरु प्राप्त हो जाए तो कैसे खुशी होगा उनको। तो ऐसे खुशी हो रहे थे दशरथ महाराज राम को हृदय में लगा करके। घंटों तक अपने विरह ताप को समित किए, बारी बारी से लक्ष्मण को राम को लेकर के, और वही वशिष्ठ जी के साथ सारे संबंधियों के साथ दोनों भाई भी आकर मिले, भरत शत्रुघ्न मिले, सारे संबंधियों के साथ जिस प्रकार सम्मान, जिस प्रकार मिलन होना चाहिए विधि के अनुसार सबके साथ मिले। मिलने के बाद अब जनकपुर के 100 लोग जो आए थे, आप देख रहे हैं कि दशरथ के साथ उनके जो चारों बेटे, अभी दो ही तो आए थे, अभी दो और आए हैं। ओ रे, ये दो का कम थोड़ी है, आप दोनों और केवल दो ही कुमार सैंपल देखे थे, अब तो पूरे फूल आए हैं। पूरे पिताजी के साथ चार बेटे जब खड़े हो गए, जनकपुरवासी बोले ये तो लगता है कि साक्षात जो पुण्य है और मूर्तिमंत खड़े हैं, और उनके चार बेटा धर्मार्थ काम मुख्य बनकर रूप लेकर खड़े हैं उनके साथ में। इस प्रकार के सुहा पाते हैं, इस प्रकार से उनको देख करके विधाता के पास आंचल पात करके भिक्षा मांगे, बोले हे विधाता इतना तो करो और दिन और रात को बढ़ा दो, हम उनको देखें न जाए घर में, भूख प्यास तो लिट मिट चुका है, भूख नहीं लग रहा है, घर में चूल्हा लगाना कोई काम करना खाना पीने जरूरत नहीं, हम देखें उनको लेकिन शाम न हो जाए रात न हो जाए, उसको दिन को बढ़ा दो, हम देखते ही रहें। तो ऐसे प्रार्थना करके जो वो मिलन को महामिलन को देखे, मिलन होने के बाद उस लग्न आकर पहुंचा, विवाह लग्न किस प्रकार उनको वरण किए। अब दोनों का शादी होना था, डिसाइड हो चुका था कि सीता का बोले हमारे और एक बेटी है और मिला उनके साथ, वो भाई भी उनका साथ कर देना हम, और जब दोनों और आ गए तो बोले वो भी आए हो क्यों खाली हाथ जाए तो बोले आपके भाई की तो बेटी है ना हाँ, मांडवी और सुतकृति, तो उन दोनों को उनके हाँ बिल्कुल फिट बैठा है। विश्वामित्र जी ने प्रस्ताव दिया, बोले गुरु जी आप जो कहे तो उसको धन्य धन्य हो गए। तब एक साथ में चारों को चारों के विवाह की व्यवस्था होने लगा। सबसे पहले भगवान राम के विवाह उनको वरण करते हैं। जब राम जी को सजाया गया वरवेश में, सबसे पहले बाकी तीन भाई सेकंड बैच में जाएंगे, फर्स्ट बैच में हो जाएंगे, सेकंड बैच में उनका मंडप एक ही बनाया था ना, एक ही में बारी बारी में हो जाएगा, फर्स्ट बैच सेकंड बैच हो जाए। तो फर्स्ट बैच में भगवान राम को सबसे पहले वर वेश में सजाए। अब सजाने के लिए मैं पहले बताया था, सजाने के लिए जो जो सजाने के मेकअप मैन जो आए, भगवान राम उनको देख कर समझ, बाकी कोई नहीं समझ पाए, भगवान राम देख के समझ गए, बोले ये तो कौन है, सब सीता जी के असिस्टेंट है सारे, उन्होंने भेजे हैं जाके इसे सजेस्ट करना। राम जी समझ गए, हर्षित हुए, बोले ठीक है उन्होंने करा रहे, आपने जैसे मेकअप मन चाहिए उन्होंने किए, और तो उसी रूप से जब वो उनका मेकअप करे, वो ही भेजा अपना सचिव जाए उनको मेकअप करो। आप जब मेकअप वर्वेश में करके घोड़े में चढ़ के श्वेतवस्त्र में लेकर आते हैं, तो सबसे पहले सीता जी के माँ सुनैना दी सुनैना देवी वो वर को वरण करने के लिए आते हैं। वर्वेश में श्री राम को देख करके उनका मन में जो आनंद होता है, उस आनंद को कवि कहते हैं कि अगर 10,000 सरस्वती 10,000 सेसदेव मिलकर के लिखे तब नहीं लिख नहीं पाए, इतने आनंद उनके मन में हो रहा है, अवर्णनीय आनंद, अकल्पनीय, इतने सुंदर लग रहे थे, इतने सुंदर लग रहे थे। तो सारे देवता लोग तो आ चुके थे जनकपुर में, सारे मेकअप का ड्रेस चेंज कर सब आए थे, हाँ ब्रह्मा शंकर आदि सब आए थे। वो आकर के ब्रह्मा जी बोलते थे केवल चार ही आंख है मेरा ना, आठ आंख मेरा चार, केवल आठ है, पास में कार्तिक कहते जी उनका छह मस्तक का बात, बोले मैं थोड़ा ढंग से देखू, उनके साथ ईर्ष्या करने लगे, बोले मैं पूरा कंप्लीट देख नहीं पाता हूं, इतने सुंदर है। आप जब इंद्र आ गए, आप तो बोले इंद्र जी आपका जो अभिशाप है आज ही सचमुच सफल हुआ, आपके हजारों आंखें हम तो गए कोई काम के नहीं, आज आपके जो शरीर के सारे सहस्त्र नेत्र पूरा को पूरा फायदा में रहा, हमको इस हिसाब क्यों नहीं मिला, गुरुदेव इसका साहब का पूरा फायदा उठाते हैं आपने। सब उनके साथ ईर्ष्या के इंद्र ने जी से दर्शन कर रहे हैं ऐसे सुभाष सिंधु को। अब भगवान राम जो वर्ण किया जाता है वेदी के ऊपर, भगवान राम के स्वरूप में उनके विनयता, बल, दया, शोभा, शीलता, पात्रता, सुंदरता सबके सागर, अतुल सागर, अनंत सागर जैसा है। ऐसी सबको देख करके सब इतने तृप्ति हो गए, इतने तृप्त हो गए, सब मन में सब कुछ देखकर बोले बस ऐसे शादी होते ही रहे, बस कोई बंद ना हो, बस वहीं रहे, शादी होता ही रहे सालों साल, वहां विदाई ना हो। सचमुच भले जनकपुर से भगवान राम दुल्हा बन करके बरबेश में साज करके गए और आ तो गए, लेकिन उन जनक पुरुष के जन जन मानस में किसी का मन से तो अभी भी नहीं निकले, वो उनको बैठा दिए परमानेंटली, परमानेंट सेटलमेंट कर लिए वहां। बोले ना आप यहीं दूल्हे, अभी तक भी बोलते हैं कि दूल्हे राजा है, वो तो वहीं रहेंगे, अब तक नहीं आए, तो नहीं आए तो वापस नहीं आए। बोले कि सर्वत्र है, वहां एक रूप में अभी भी है, यहां दूसरे रूप लेकर के आए, उन सभी के लिए अभी भी इस रूप में उनके लिए नित्य निवास करते हैं इस रूप। इस प्रकार उन्होंने अति अवर्णनीय भाव से उनके फिर लाते हैं, वधु को लाया जाता है दानी निवास में, उनको श्री सीता जी को सोलह श्रृंगार करके किस प्रकार सद्धज किस प्रकार लेकर आ रहे हैं, उनको बैठा रहे हैं, किस प्रकार शंख ध्वनि वेद मंत्र ध्वनि के साथ उनके विवाह के जो क्रम जो किया जा रहा है, पदधूत किया जा जसु किया जा रहा है। जब जनक जी और उनके पत्नी सुनैना और घर भर सब मिल करके वर कन्या के साथ जो विधिवत जो पूजा जो सब क्रिया विवाह के जो कर रहे हैं, ये सब के क्रिया में इतने तृप्त इतने आनंद अनुभव कर रहे हैं, साक्षात आत्मा का परमात्मा मिलन से भी इतने आनंद नहीं हो सकता, हो ही नहीं सकता, वो तो उससे परे की बात है। तो इस प्रकार से विधिवत और बहुत भव्य समारोह के साथ वहां विवाह हो रहा है, और विवाह के बाद फिर बाकी एक साथ में बाकी तीनों का हो गया, और बाकी तीनों आओ सेकंड बैच में तीनों का कर लिए। तो होकर के अपने अपने स्थान में गए। अब दूसरे दिन की विदाई की चर्चा, विदाई की जैसे चर्चा होने लगा, जनकपुरवासी तो छटपटा गए, बोले इसी दुर्भाग्य इतने जल्दी आ गया, सब छटपटा में बेचैनी होने लगे। कभी कहते हैं ऐसे बेचैनी होने लगा जैसे मछली को पानी से हटा करके धूप में डाल दे, पानी सामने हो जाना सके, छोड़ नहीं रहे, ऐसे छटपटाहट होने लगा उनके अंदर, कैसे चले जाएंगे छोड़ करके, इतने महा आनंद आया था अभी चला जाएगा। क्योंकि महाराज दशरथ जद्य भी खूब प्रसन्न थे, लेकिन उनका और सारे ये आनंद को वहां लेकर जाए, इतने दिन से वहां लेकर के जाए। तो इस प्रकार बहुत समारोह के साथ वहां रहे, विवाह उसमें संपन्न होता है, उसके बाद में विदा की व्यवस्था आता है। तो कहते हैं कि कई जगह में कि वहां उनके मामा लोग भी आए थे, दशरथ जी के तीन पत्नियां हैं, कौशल्या, कैकेयी और सुमित्रा। कौशल्या जी कोसल देश के है, छत्तीसगढ़ की राजकुमारी है। सुमित्रा जी मागध कुमारी है, मागधी। और कैकेयी कैकेयी देश के है, तक्षशिला कश्मीर साइड में है। तो तीनों के भाई आए थे, इस विशेष विवाह उत्सव में भाग लिए थे। तीनों बोले इतना दिन से हमें अपना घर में ले जाएंगे, सबसे पहले शादी हुआ विवाह में मामा का सबसे पहले आवश्यकता होता है। तीनों मामा आए थे, बोले हम ले जाएंगे, पहले उतराई हम करवाएंगे घर में। और तीनों के अंदर लगे बोले हम ले हम ले, तो सबसे कंपटीशन में कई देश से आए थे मामा जुधाजीत के, उनके भारी पड़ा, उनका डिमांड ज्यादा हुआ। वो बोले हम ले जाएंगे, हम चारों को ले जाएंगे, एक दो को नहीं चारों को ले जाएंगे। तो जब लेना चाहे तो दशरथ जी बोले भाई आप ऐसा नहीं, मेरा भी थोड़ा सुनो, आप सब डिसाइड कर ली किसी तरह ना, क्या बात है ना। देखो इतने दिन से जब विश्वामित्र जी मेरे से मांग करके ले आए इस प्रथम दो कुमार को, मैं तड़पता रहा इतने दिन से, हम अयोध्या उन दोनों के भी हिंस रहा। अब वो दोनों तो मेरे साथ थे भरत शत्रुघ्न, लेकिन वो दोनों नहीं थे, इसलिए मन नहीं भरा था हमारा। तो इतने दिन के बाद आप फिर ले जाए कैसे होगा, बड़े दिन के बाद हम मिल रहे हैं, तो अगर आप लेना चाहते हैं ये दोनों को ले जाओ, वो दोनों को छोड़ दो। वो बार्गेनिंग किए तो एग्रीमेंट हो गया, बोले चलो दो दो करते हैं, चार नहीं तो एक्सचेंज किए, बोले आप भरत शत्रुघ्न ले जाओ, राम लक्ष्मण को छोड़ जाओ। वही बात हुआ, उनको दोनों को ले जाएंगे, पुत्र पुत्र वधु दोनों को साथ में ले जाएंगे और उनको ले जाएंगे रखेंगे जैसे करके। तो इस प्रकार से विदा हो रहे हैं। जो विदाई का वर्णन तो बहुत विशेष है, जनक महाराज इस प्रकार विदाई करते हैं, एक पिता, एक आदर्श पिता और माता किस प्रकार अपने बेटी को विवाह के बाद विदा करते हैं। विदा करते समय में आकर के हाथ जोड़ करके राम आदि उनके कुछ हाथ जोड़ के बोलते हैं कि मेरे पति अति इस प्रकार के बेटी है, उनके बारे में बोलते बहुत छोटी है, इतने सारे ट्रेंड अप नहीं है, आप थोड़ा उनको भूल को माफ कर देना, ध्यान ना देना, बहुत हाथ जोड़ के प्रार्थना करते हैं और दासी की तरह मानना। वो उनके पास और वो जो मातृगण है सुनैना देवी, वो बहु वधुगण को लेकर उनको सिखा देते हैं रो रो करके, अब पति का घर जा रहे हैं, आज से ऐसा नहीं मानना कि ये घर वो घर कुछ अलग है, वही घर है, आज से वही आपका घर है, हमेशा पति का मन मान करके सेवा करते रहना, कभी नहीं ऐसा करना, सारे जो सत शिक्षा है पतिव्रता स्त्री का जो धर्म है वो सिखाते जाते रहे। इस प्रकार के आदर्श पुरुष जिस प्रकार चरित्र, किस प्रकार आपने बेटी को विदा देते समय क्या क्या शिक्षा देना चाहिए, यहां तक तो बोलते हैं कि पता नहीं स्त्री के जन्म ब्रह्मा जी ने स्त्री रूप क्यों रचा, ये दुखदायी होता है विदाई के समय में, लेकिन जाना ही पड़ता है। तो इस प्रकार सिख देकर बताते हैं, लेकिन आजकल तो हम लोग का विवाह ऐसे करते हैं, अब जैसे जैसे करते हैं देख करके, लेकिन विदाई उत्सव में विवाह तो घर में तो नहीं होता, वो घर में किसी का जगह नहीं होता, कोई रेंटेड प्लेस लेकर करते हैं, रेंट लेकर के वहीं पे सब को सामान भी लेकर जुटाना नहीं पड़ता, चेकबुक लेने से वही हो जाता सब इतना नहीं पड़ेगा वही से लेन देन हो जाता है। और विदाई के समय में और जो उनका डिमांड पूरा करने के बाद माता पिता ने जब बेटी के साथ बोला था, मैंने देखो बेटी जो मुंह मांगा सब दिया, आप फोन नंबर रख लो, ये भी प्राइवेट फोन नंबर और अलग से रख लो, अगर कुछ गड़बड़ी हुआ सीधा फोन करने का, केस करके खींच लेंगे उनको, ये विदाई शिक्षा दिया जाता है तो लेकिन इसीलिए रामचरित लोगों के लिए कितने आवश्यकता है, कितने आवश्यकता है, मानव को मानवत्व प्रदान करने के एकमात्र शिक्षा है रामचरित, वही उपादेय वस्तु, प्रत्येक स्तर में समाज के प्रत्येक वर्ण प्रत्येक स्तर के लिए उनसे शिक्षा भरपूर है, एक एक व्यवहार सब पालनीय है। तो इस प्रकार किस प्रकार उनको शिक्षा दे करके अति नम्र भाव से शिक्षा दे करके विदा करते हैं। विदा के बाद में इसे कहते हैं कि जब चले तो कुछ शकुन ऐसे दिखाई पड़ा, अशुभ शकुन, अशुभ शकुन के साथ शुभ शकुन भी दिखाई पड़ता है। महाराज दशरथ पूछने लगे विश्वामित्र आदि से, ये क्या है गुरुजी, ना लगता है कुछ इमीडिएट कुछ आंधी तूफान कुछ बड़े विपद आ रहा है, विपद, बोले ये ना ये विपद आएगा लेकिन चल जाएगा, यही से सुस्ते सुस्ते परशुराम जी का आगमन होता है। जमदग्नि पुत्र परशुराम, उनको सुनाई पड़ा कि शंकर जी का धनुष टूट गया, वो जानते थे, बोले हम दोनों एक ही साथ का धनुष था, ये धनु वो धनु, एक विष्णु धनुष,
اس کو کون توڑ دیا؟ کون ہے اس دھرتی پر ایسا پرش؟ تو اس کو سن کر کے وہ اپنے سب ریٹائرمنٹ لے کر تپسیا کرتے تھے، مہندر جی تپسیا کرتے تھے، لڑائی پھڑے استر پستر تیاگ دیے تھے، لیکن ان کو سن کر کے سہن نہیں ہوا، دوڑ کر کے آئے تھے۔ اب آ کر کے اتنے دوڑ کر آر سے آندھی طوفان مچا کر کے آئے تھے، اب دیکھتے دیکھتے آندھی طوفان میں وشال جٹا جٹ مہا تیجسوی جمدگنی پتر پرشورام پرکٹ ہوئے، اس کو دیکھ کر تو سارے وشوامتر رشی بولے تو کوئی بات نہیں، وہ ریٹائر کر چکے ہیں، آپ انہیں استر ستر چھوڑ چکے ہیں، اندر کے پاس تمیز کر لے، میں لڑائی جھگڑا نہیں کروں گا، مار پیٹ سو نہیں کروں گا، بہت ہو چکا ہے، آپ سب دان دکھنا کر کے اپنے بھجن کر رہے ہیں، اسے کوئی بات نہیں ڈرنے کا۔ لیکن پھر بھی ان کے اس پرکار کٹاک اس پرکار روپ کو دیکھ کے درشت مہاراج گھبرا گئے، اب جا کر کے ہاتھ جوڑ کے پرارتھنا کرنے لگے، ہے براہمن دیو ریشی بہت پرارتھنا کر لیں گے، معاف کر دیجیے، چھوڑ دیجیے، آپ کے کمار ہے، آپ تو چھوڑ چکے ہیں، اب نہیں کریں گے، کیوں آپ آ گئے، میرا سروناش کرنے کے لیے کیوں تلے؟ لیکن وہ دیکھے بھی نہیں دسوچ کے، وہ دیکھے تک نہیں، سنے نہیں ان کو، وہ تو سیدھا چیلنج کیے رام کو، بولے میں نے سنا کہ تو نے ایسا کیا، تو نے ایسا کیا، اب خوب چیلنج کر کے ان کو بولنے لگے۔ بھگوان رام کا سوبھاو اتنے اچ کوٹی کا ہے، اتنے بھدر سوبھاو ہے، براہمن ہے، اس لیے ترنت سمان کیا ان کو، وہ کچھ بھی گالی بک بک کر کے کیا کیا کہہ گئے، کچھ نہیں کہہ رہے تھے، کہہ کے جائے بڑھنا تھا، لکشمن جی اتنے غصہ ہو کر ان کے ساتھ جھگڑا کر بیٹھے کہ ان کے میٹر اوڑ بڑھ گیا، خوب ان کو جتا دیا۔ لیکن والمیکی جی کہتے ہیں کہ نہیں، انہوں نے خوب غصہ ہوئے، دشرت مہاراج جا کر خوب ان کو پرارتھنا کیا، لیکن وہ نہیں سنے، اب بار بار جو چیلنج کیے، بھگوان رام پتا جی کے طرف دیکھے، گرو جی کے دیکھے، بولے بہت ہو گیا ابھی، انہوں نے تو بولے کہ ٹھیک ہے، آپ نے ہے براہمن دیو، آپ اگر یہی چاہتے ہیں، میں کھتری ہوں، کھتری کو پیچھے نہیں ہٹنا چاہیے، کھتری کا گن، آپ اس پرکار مجھے کھتری کو چیلنج کر تو پھر میں بھی ٹھیک ہوں، آپ مجھے دھنوش دکھا رہے ہیں دھارن کرنے کے لیے، اب میں آپ کو سمان کرتا ہوں، اپنے بڑائی دکھانا نہیں چاہتا ہوں، لیکن آپ جو کھتری گن کو ونش کو چیلنج کر کے کہتے ہیں تو اس سے میں پیچھے نہیں ہٹنا چاہوں گا، چاہے کوئی بھی آ جائے، کوئی دیوتا، کوئی ناگ، کوئی اسور، کوئی بھی آ جائے، انتم سمے تک اس گن کو میں رکھا کروں گا، دھرم کو رکھا کروں گا، تو آپ چاہتے ہیں دیجیے۔ تو وہ جو کم کم مچا کر کے بڑے پرچنڈ بیگ سے اسے ڈانٹ کر کے اس پرکار بولتے تھے، ابھی تک تو بولتے جا رہے تھے، بھگوان رام اب تک تو چپ تھے، لیکن جب دیکھے زیادہ ہو گیا سیما سے تو بھدر بھاو سے بولنے لگے، اپنے سوابک مہ گمبھیر وانی سے بولنے لگے، اتنے ان کو جواب دینے کے لیے بول رہے تھے، لیکن وہ وانی میں جو اتنے مٹھاس تھا، جو ٹون اتنے مینٹین کیا گیا تھا بھلی میں، کہ سب کو پرشورام کو بھی اچھا لگنے لگا، ان کو بھی اچھا لگنے لگا، غصے میں بھی جو بات کہیں وہ بھی اچھا لگتا ہے، ایسے سوبھاؤ تھا ان کا۔ تو بولے ٹھیک ہے دیجیے، بولے دھنوش کو اٹھا کر کے دیکھو، پرتنچا چڑھاؤ اس میں، یہ وشنو دھنوش ہے، دھنوش آگے دکھا دیے، وہ سوچتے تھے یہ کیا کرے گا، سادھن سے لڑکا ہے، یہ میں چیوڑ بھائی ہے، لیکن ان کا اس پرکار چیلنج کو بھگوان رام سب کے سامنے سویکار کیے، اس کو بھی دھنوش کو دھارن کیے، بس اٹھائے، جسے دھنوش ہاتھ میں لے لیے اٹھا کر کے، پرشورام جی بولے اچھا، او تو پھر سمجھ گیا من کچھ، اور سمجھ گیا کہ پھر تو لے کر کے ترنت پرتیانچا چڑھائے، بان کھینچ لیے، بولے ابھی بولے برہمن دیو، اب کیا کروں میں، بان وشنو دھنش میں چڑھائے تو بیکار نہیں جائے گا، اب آپ برہمتیا تو میں کروں گا نہیں، آپ کے اوپر بان نہیں چلا گا، کہاں چلاؤں بتائے۔ تو پرشورام جی ہاتھ جوڑ دیے، بولے میں سمجھ گیا، جب آپ دھنش اٹھا لیا تب میں سمجھ گیا کہ آپ، میں جو سوچ رہا تھا آپ وہی ہے، وہی جاننا چاہ رہا تھا، بس اب مجھے کچھ نہیں چاہیے، میں سمجھ گیا، آپ مجھے چھوڑ دیجئے، اب آپ کے گتی روک دو، نہیں نہیں مجھے جانا ہے، میں سب چھوڑ جاؤ، کچھ نہیں کر رہا ہوں، میں جا کے مہندر میں تپسیا کروں، نہ پھر نہ میں تپ کر کے جو پھل پراپتی کیا ہوں اس میں آپ اس کو لے جائیے، اس تپسیا پھل کو اس بان میں ناش کر دیے، پر رام جی نے اپنے واپس چلے گئے مہندر گری, تب کرنے گئے تو پھر وہاں سے ودا لے کر کے ایودھیا پرویش کرتے ہیں. تو ایودھیا میں جب پرویش کرتے ہیں تو اس کا بڑا وشد ہونا ہی چاہیے. سارا ایودھیا واسی کا ساتھ جو رام ملن ہوتا ہے, وہ رام اکیلے نہیں ہے, سب کے ساتھ اپنے اپنے اردھانگنی ہے. اب جس پرکار ان کے ماتاؤں نے اور سکھیوں نے اور سمبندھیوں نے پورے ایودھیا پورے واسیوں نے جس پرکار ان کے ساتھ ملن ہوا تو بڑے بھویہ روپ سے ملن ہوتا ہے. ملن کے بعد ان کو بڑے روپ ہے کس پرکار سے ایودھیا میں ان کو ریسیو کیا گیا. ریسیو کر کے ان کو یہاں تک کئی کئی جگہ میں ورنن آتا ہے کہ سب سے پہلے کوشلیہ آدی ماتاؤں نے جب نو ودھوؤں کو سب سے پہلے اتارتے منہ دیکھی دیتے نا کچھ دے کر کے ہونا تو دینے کے لیے کوشلیہ نے سیتا کو سویکار کر بولے میں کیا دوں تجھے, کیا دے سکتی ہوں میں نے, بولے میرا سمپورن جیون کا تپ شردھا پنیہ پھل دے کر کے میں نے اتنے اوستھا میں میرے پتر رام کو پایا تھا. میرا سروشریشٹ جو میرے پاس دھن ہے وہی ہے. آج تجھے دیکھ کر کے مجھے لگتا ہے کہ میرے سروشو تجھے دے دوں, میرے سروشو رام ہے, آپ کو دے رہا ہوں, آپ ان کو اپنے پتی کے روپ میں سکار, وہی میرے طرف سے آپ کی بھیٹ ہے. کوشلیہ ماتا نے رام کو ہی بھیٹ دیے ان کو. تو کیکیئی آئی, کہتے ہیں کہ کیکیئی ماتا نے ان کو دیکھ کر کے انہیں بنائی تھی ایک بھون, سنی تھی کہ کبھی میرا رام وواہ کرے گا ان کے لیے رہنے کے لیے ویوستھا کہ سونے کے بھون بنایا تھا کنک بھون, تو انہوں نے سونے کے بھون ان کو دیے تھے بیٹے. تو سمترا ماتا آئی بولے میں کیا دے سکتی ہوں, بولے میں جیسے بڑی رانی کہے تو اسے بھی میں سب کچھ دے کر کے کمار لکشمن کو پایا ہوں. ہے سیتے میں لکشمن کو آپ کو دے رہا ہوں, آپ کے پتر روپ میں سویکار کیجیے, آج سے آپ ان کے ماں ہیں میں نہیں. اس پر لکشمن کو ندان اس پرکار کے ان کو گھر میں لے کر کے آئے. تو ایودھیا میں اب بر ودھوؤں کو سواگت کرنے کے بعد میں ایودھیا میں جو آنند اور بھگوان رام کے گن تو سرو ودت تھا ہی, اس کے اوپر میں انہوں نے وشوامتر کے ساتھ جا کر کے اور کچھ ٹرینڈ پھکرائے ہیں. اور اس کے بعد میں ابھی وواہ کے بعد اب جس پرکار سننے آئے سیتا جی کے ساتھ, تو پورے ایودھیا کا جو آنند کی سیما تک پہنچ چکا تھا, اتنے ان کو دیکھ کر بھویہ آنند میں تھے. اس آنند کے سمے میں اور جو بھرت شتروگھن اپنے ماما کے گھر چلے جا چکے ہیں, اس سمے میں پورے ایودھیا میں رام اور لکشمن پتا ماتا کو پرسن کرنے کے لیے نانا پرکار کے پریا کرم کرتے ہیں, سمپورن پرجاجن کے لیے, ایودھیا واسیوں کے لیے, سبھی کے لیے جو پریا کرم کرنے میں لگے ہوئے ہیں. اس پرکار سے باڑ کانڈ کا پورن ہوتا ہے اور اس کے بعد میں شروع ہوگا ایودھیا کانڈ میں, جہاں پر دشرتھ مہاراج رام کے اس پرکار یوگیتا, ان کے گن, ان کے پاترتا کے اوپر وچار کر کے سب سے سہمت لے کر کے ان کو راج پد دینے کے لیے ویوستھا کرنے جا رہے ہیں, اس کا وچار کال کریں گے. جے شری رام.